سورت الرحمن مکی سورت ہے اور بعض کہتے ہیں کہ مدنی سورت ہے. علماء میں اس کے درمیان اختلاف ہے. اور بہرحال اگر آپ اس کے مضامین کو پڑھیں اور دیکھیں تو ایسا محسوس ہوتا ہے کہ یہ مکی سورت ہے. اس کے تین رکوع ہیں, 78 آیات, الفاظ اور کلمات کی تعداد 351, حروف 1683 ہیں. سورت الرحمن پہلے ہی لفظ کو اس سورت کا نام قرار دیا گیا اور اس کے نام کو سورت کے مضامین سے خاص نسبت, گہری نسبت حاصل ہے. گویا کہ یہ نام جو ہے پوری سورت کے مضامین کے گرد جو ہے گھومتا ہے, کیونکہ شروع سورت سے لے کر آخر تک سورت الرحمن میں اللہ تعالیٰ کی صفت رحمت کے جو مظاہر اور ثمرات ہیں اس کا ذکر کیا گیا ہے. اس سورت کی فضیلت کے بارے میں جو ہے وہ ایک بڑی خوبصورت حدیث ہے. حضرت عبداللہ بن عمر سے یہ روایت نقل کی گئی ہے کہ ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم نے سورت الرحمن خود تلاوت کی, یا آپ کے سامنے یہ سورت پڑھی گئی, پھر آپ نے لوگوں سے فرمایا کیا وجہ ہے کہ میں تم سے ویسا اچھا جواب نہیں سن رہا ہوں جیسا جنہوں نے اپنے رب کو دیا تھا. لوگوں نے پوچھا کیا وہ جواب تھا, کیا جواب دیا تھا؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا, جب میں اللہ تعالی کا قول, اللہ کا ارشاد, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ پڑھتا تو جن اس کے جواب میں کہتے جاتے تھے, لا بِشَيْءٍ مِّن نِعْمَتِ رَبِّنَا نُكَذِّب. اور اسی سے ملتا جلتا ایک اور مضمون ہے, اور اس کے راوی ہیں جابر بن عبداللہ رضی اللہ عنہ. وہ یہ کہتے ہیں کہ جب لوگ سورۃ الرحمن کو سن کر خاموش رہے تو حضور نے فرمایا کہ میں نے یہ سورت اس رات جنوں کو سنائی تھی جس میں وہ قرآن سننے کے لیے جمع ہوئے تھے, وہ اس کا جواب تم سے بہتر دے رہے تھے. جب میں اللہ تعالیٰ کے اس قول پر پہنچتا کہ اے جنوئنس تم اپنے رب کی کن کن نعمتوں کو جھٹلاؤ گے, تو وہ جواب میں کہتے جاتے تھے, لا بشئ من نعمتی ربنا نکذب فلک الحمد. تو پہلی جو ہمیں دعا پتہ چلی اس میں ہے لا بشئ من نعمتی ربنا نکذب, اور جو دوسری دعا ہے اس میں لا بشئ من نعمی کا, یعنی تا کی بجائے نعمی کا ربنا نکذب فلک الحمد کے الفاظ بھی ملتے ہیں. تو بہرحال اس سے پھر ہمیں کیا بات پتہ چلتی ہے کہ ہم جو ہیں وہ جب یہ آیت سنیں, اور یہ آیت جو ہے یہ آیت ترجیح ہے, یہاں پہ بار بار آئی ہے اور 31 مرتبہ یہ آیت آئی ہے سورۃ الرحمن میں, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, کتنی دفعہ آئی ہے؟ 31 دفعہ آئی ہے. اچھا پھر اس سورت کی ایک خاص بات یہ ہے کہ یہ واحد قرآن کی سورت ہے جس میں اللہ تعالیٰ نے انسان کے ساتھ زمین کی دوسری با اختیار مخلوق کو مخاطب کیا ہے براہ راست, اور وہ ہیں جن. تو اللہ تعالیٰ نے انسانوں اور جنوں کو, جو دونوں با اختیار مخلوق ہیں, براہ راست مخاطب کیا ہے. اور اس سورت کا موضوع اور مضمون انسانوں کو اللہ تعالیٰ کے کمالات, احسانات اور اللہ تعالیٰ کے جو اوصاف حمیدہ ہیں ان کا بار بار مختلف طریقے سے ذکر کر کے انسانوں کو شکر گزاری, احسان مندی اور بہترین جو ہے بہترین طور پر ایک جو بندگی کا کردار ہے وہ کرنے پر آمادہ کیا گیا ہے, ترغیب دی گئی ہے. تو آگے چلتے ہیں. الرحمن علم القرآن, آپ دیکھیں کہ سورۃ الرحمن کا آغاز ہی بڑا زبردست ہے, اور اللہ تعالیٰ نے آغاز میں کیا بات کہی کہ الرحمن, اور الرحمن مبالغے کا صیغہ ہے, اور الرحمان کا لفظ آپ نے سب سے پہلے کب پڑھا تھا؟ سورۃ فاتحہ میں، جب فاتحہ ہم نے شروع کی تھی تو جب بسم اللہ پڑھائی تو اس وقت ہم نے جو ہے بسم اللہ میں پڑھا اور پھر سورۃ فاتحہ میں پڑھا. اور آپ کو یہ بات بھی یاد ہے کہ الرحمان جو ہے یہ فعلان کے وزن پر آتا ہے، مبالغے کا صیغہ ہے، مبالغے کا صیغہ ہے. اور ہمیں اور بھی جو ہے وہ ایسے الفاظ جو ہے وہ ملتے ہیں، جیسے آپ یوں سمجھ سکتے ہیں غضبان، جیسے موسیٰ علیہ السلام جب طور سے آئے اور ان کو وہاں پہ خبر دے دی گئی کہ پیچھے آپ کی قوم جو ہے شرک کر رہی ہے تو بہت غصے میں بھرے ہوئے تھے، غضبان. اسی طرح آصفان، بہت زیادہ افسوس ہونا. سکران، نشے کی زیادہ حالت کو ظاہر کرنے کے لیے. تو اس طرح کے ہمیں اور بھی صیغے جو ہے وہ قرآن میں ملتے ہیں. تو یہ لفظ کیا ہے؟ الرحمن، مبالغے کا صیغہ ہے اور اللہ تعالیٰ کی صفت رحمت کو ظاہر کرتا ہے. اور الرحمن اور رحیم دونوں میں فرق کیا ہے؟ مفسرین یہ کہتے ہیں کہ الرحمن جو ہے یہ فعلان کے وزن پر مبالغے کا صیغہ ہے اور رحیم فعیل کے وزن پر ہے. تو رحمان بہت زیادہ رحم کرنے والا، اور رحیم جو ہے فعیل کے وزن پر کہ اس میں دوام اور استمرار پایا جاتا ہے، استقرار پایا جاتا ہے کہ مسلسل رحم کرنے والا. پھر الرحمن جو ہے اس سے مراد یہ ہے کہ اللہ تعالیٰ دنیا میں مسلمانوں اور کافروں یعنی سارے لوگوں پر جو اللہ کی بندگی کریں یا نہ کریں سب پر رحم کرتا ہے، لیکن رحیم کی صفت اللہ تعالیٰ نے خاص طور پہ اپنے مومن بندوں کے لیے مخصوص کی ہے. اور وہ یہ کہ آخرت میں اللہ کا رحم جو ہے وہ صرف اور صرف جو ہے وہ اپنے نیک بندوں پر ہوگا. اور اگر آپ پیچھے سورت القمر کو ذہن میں رکھیں تو القمر کا اختتام کس پر ہوا تھا؟ فی مقعد صدق عند ملیک مقتدر. تو انت ملیک مقتدر، تو اس میں ہمیں یہ بات ہمارے سامنے آئی تھی کہ اللہ تعالی جو ہے وہ بہت جو ہے وہ بڑا بادشاہ ہے، ملیک، بہت بڑا بادشاہ ہے. اور پھر ایسا بادشاہ ہے جو قادر مطلق ہے. تو اتنا بڑا بادشاہ اور اس کے ساتھ جو ہے وہ قادر ملک، قدرت رکھنے والا بھی. اور آپ کو یہ بات بھی پتا ہے کہ ملیک بڑے بادشاہ کو کہتے ہیں، ملک سے بھی صیغہ صفت ہے اس کا اور مبالغے کے لیے آیا ہے اور اس کی جمع ملاقات ہے. تو ملیک بھی فعیل کے وزن پر آتا ہے اور بہت بڑا بادشاہ. اور پھر مقتدر کے معنی کیا ہیں؟ اس کا اقتدار جو ہے اس کا اظہار ہوتا ہے. تو وہاں پہ جیسے ڈرایا گیا اور ساتھ ہی جو ہے الرحمن، تو انسانوں کو جو ہے وہ اللہ کے رحم کا بھی تصور دلایا گیا. جیسے سورت البقرہ سے پہلے آپ نے جب سورت فاتحہ پڑھی تو اس میں ہم نے کیا پڑھا تھا؟ ایک طرف ہم نے پڑھا الرحمن الرحیم، دوسری طرف مالک یوم الدین. تو تاکہ دونوں صفات ساتھ جب اللہ بیان کرتا ہے تو مقصد کیا ہوتا ہے کہ اللہ کی ایک صفت دوسرے سے ٹکراتی نہیں ہے. اگر وہ بہت رحم کرنے والا ہے تو ایٹ دی سیم ٹائم وہ عدل کرنے والا بھی ہے. تو جہاں سورت قمر میں انسانوں کو ڈرایا گیا کہ اللہ ذوالجلال جو ہے وہ قادر مطلق ہے، بہت بڑا بادشاہ ہے، اور اس کے پاس جو سچے لوگ ہیں تو مقعد صدق عند ملیک مقتدر، کے سچے لوگ جو ہیں جو سب سے سچے ہیں، راست باز ہیں، انہیں ہی اللہ کے پاس جگہ ملے گی. وہاں ہم نے یہ بات پڑھی. اور آپ نے پیچھے سورت یونس میں بھی پڑھ چکی ہیں، لسانہ صدقین کے لفظ بھی آپ نے پڑھے ہیں اور آپ نے قدمہ صدقین کے لفظ بھی پڑھے ہیں. تو قدم سچے قدم، اور اسی طرح سچی زبان اور سچی جگہ، سچا مقام، تو کنہیں ملے گا؟ سچائی سب سے اہم ہے، جس میں قول کی سچائی بھی، عملوں کی سچائی بھی، باتوں کی سچائی بھی، کردار کی سچائی بھی. تو اگر ہم اللہ کے پاس جگہ چاہتے ہیں تو اللہ بہت بڑا بادشاہ ہے تو ہمیں سچا ہونا چاہیے، کھرا ہونا چاہیے، صدیق، صدیقہ بننا چاہیے. اب یہاں پہ الرحمن جو ہے بتایا جا رہا ہے کہ اللہ بہت مہربان ہے. اور واقعی اگر ہم غور کریں تو اللہ تعالیٰ کی جو مہربانی ہے وہ ہمیں دنیا میں جتنی نعمتیں ہیں اللہ کی، ان گنت نعمتیں ہیں، وَإِن تَعُدُّ نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اور اگر تم اللہ کی نعمتوں کو شمار کرنا چاہو تو انہیں شمار نہیں کر سکتے۔ تو اسے اللہ کی صفت رحمان کا ذکر ہوتا ہے، اور سورۃ الرحمن میں اللہ تعالی جو ہے وہ بار بار ایک ہی بات کہتے ہیں، فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، کہ پھر تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے، پھر تم اپنے رب کی کیا کیا نعمتیں جھٹلاؤ گے۔ اب یہاں پہ بہت زیادہ رحم کرنے والے نے ہم پر کیا احسان کیا، کیا ہے اس کی سب سے بڑی نعمت؟ علم القرآن۔ آپ غور کریں کہ یوں تو اللہ کی بہت سی نعمتیں ہیں، لاکھوں کروڑوں نعمتیں ہیں جن کا ہم شمار نہیں کر سکتے، لیکن یہاں پر اللہ تعالی نے یہ بات کہی کہ جتنی بھی نعمتیں ہیں دنیا میں، جتنی بھی نعمتیں ہیں، ان تمام نعمتوں میں جو اللہ کی سب سے بڑی، سب سے افضل، سب سے اعلیٰ، سب سے خوبصورت نعمت جو ہے وہ قرآن ہے، اور یہاں پہ علم القرآن۔ اب آپ دیکھیں کہ علم، اس کے اگر آپ غور کریں گے تو دو مفعول ہوتے ہیں، ایک وہ علم جو سکھایا جائے، اور دوسرا مفعول جو ہے وہ کیا ہے کہ اللہ تعالی نے جس کو قرآن سکھایا، وہ علم جس کو سکھایا، تو اللہ تعالی نے یہ قرآن کا ایک تو علم دیا اور دوسرا کسی کو سکھا دیا، علم۔ تو کس کو اللہ تعالیٰ نے سکھایا یہ قرآن کا علم؟ آپ نے جبرائیل علیہ السلام کو تعلیم دی، جبرائیل علیہ السلام کے ذریعے رسول اللہ صلی اللہ علیہ وسلم کو پہنچی۔ تو مفسرین یہ کہتے ہیں کہ قرآن جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کے توسل سے تمام جو لوگ ہیں ان کو سکھایا گیا، تو رسول کو بھی سکھایا گیا اور اس کے ساتھ جو ہے تمام انسانوں کو قرآن سکھایا گیا، علم القرآن، قرآن اللہ نے سکھایا۔ تو اس کے کیا معنی ہے کہ اللہ نے قرآن جو ہے وہ سکھایا؟ اور آپ ایک بات یاد رکھیں، قرآن بھی رحمان کی طرح یہ جو ہے مبالغے کا صیغہ ہے، تو معنی کیا ہے؟ بار بار پڑھی جانے والی کتاب، تکرار سے پڑھی جانے والی کتاب، قرآن سے ہے، لیکن پوری دنیا میں جتنا زیادہ قرآن پڑھا جاتا ہے کوئی اور کتاب جو ہے وہ نہیں پڑھی جاتی۔ اب آپ دیکھیں کہ بہت زیادہ رحم کرنے والے نے قرآن سکھایا، اب آپ دنیا میں آپ قرآن کو اگر تھوڑی دیر کے لیے سائڈ پہ رکھیں، اور کیا کیا نعمتیں ہیں جو ہمارے پاس ہیں، ایک ایک کر کے آپ بتائیں، آپ کیا کہتی ہیں کیا سب سے بڑی نعمت ہے؟ کوئی ایک نعمت کا ذکر کریں۔ ہمارا اپنا وجود، جسم بہت بڑی نعمت ہے کہ اللہ نے ہمیں دنیا میں پیدا کیا، کیونکہ اگر ہم پیدا نہ ہوتے تو ہم کائنات جو سجی ہوئی ہے اور بنی ہوئی ہے ہم اسے فائدہ نہ اٹھاتے۔ آپ بتائیے، پانی، وہ کہتی ہیں پانی بہت بڑی نعمت ہے، لیکن اگر یہ پانی نہ ملے تو پھر انسان کیا کرے، اور اگر پانی پیٹ کے اندر پھنس جائے، جو لوگ پیشاب نہیں کر سکتے، تو آپ سوچ لیں کہ پانی کا پینا بھی، پانی کا نکلنا بھی، یہ کتنی بڑی نعمت ہے، اور وہ علاقے جن میں پانی نہیں ہے، اور سویٹ واٹر، اور ویسے پانی اگر ختم ہو جائے، جیسے ابھی پچھلے ویک کی بات ہے کہ ہمارے ہاں جو ہے وہ صبح سے لے کر دوپہر تک پانی نہیں ہونا تھا، لیکن جو 2 بجے جیسے ٹائم تھا تو 4-5 بجے تک پانی نہیں تھا۔ تو اب میں گھر جاتے میں فوراً ہاتھ دھوتی ہوں، اب میں نے جو ہاتھ دھونے کے لیے ٹیپ کھولا تو پانی نہیں تھا، میں سوچنے لگی کہ یہ تو انہوں نے فلائٹ تو بھیجا تھا کہ پانی جو ہے وہ نہیں ہوگا، پھر اس کے بعد جو ہے اب میں یہ سوچنے لگی کہ سلاد کاٹنی ہے تو اب سلاد کیسے دھوؤں کہ پانی نہیں ہے، پھر میں یعنی میں سوچا اچھا جو بھی میں کام کرنا چاہ رہی تھی، وضو کرنا چاہ رہی تھی، جو بھی کام، پانی کی مجھے ضرورت پڑ رہی تھی، کہ صبح سے گھر سے باہر میں جب گھر گئی تو پانی جگہ جگہ ہر بات پہ پانی، تو میں سوچ رہی تھی دیکھیں ہم کتنا کثیر تعداد میں پانی کا استعمال کرتے ہیں، کثیر بلکہ کوانٹیٹی میں، اس کو گنا تو نہیں جا سکتا۔ اور ہمارے ایک ہماری دوست ہیں اور ان کے شوہر فوت ہو چکے ہیں، وہ پانی کا بہت زیادہ خیال رکھتے تھے، تو ان کے بچے بھی یہ بات بتاتے تھے، بیٹیاں بھی، کہ وہ کوئی پوٹ یا برتن رکھتے ہیں ہر وقت کہ ایک ایک بوند بھی ضائع نہ ہوئے، پھر ان کو دکھاتے تھے کہ دیکھو یہ لوٹا بھر گیا، یہ اتنی چیز بھر گئی، اور اس کا اللہ تعالیٰ قیامت کے دن حساب لے گا۔ تو پانی بہت بڑی نعمت ہے۔ آپ کیا کہتی ہیں؟ رات اور دن اللہ کی بہت بڑی نعمت ہے، کیونکہ دن کے وقت کام کرتے ہیں، رات کو آرام کرتے ہیں، اور پھر اوقات کا سارا نظام جو ہے وہ اس سے چلتا ہے. اور بولنا، قوت گویائی اللہ تعالیٰ کی بہت بڑی نعمت ہے. گنگوں کو اگر آپ نے کبھی دیکھا ہو، وہ لوگ جو بول نہیں سکتے. ہمارے ہاں یہ پچھلے دنوں ایک بوڑھی عورت کی ڈیتھ ہوئی، تو وہ بہت زیادہ کمزور تھی، جیسے ان کے جسم پر جو ہے وہ ہڈیاں ہی ہڈیاں تھی، گوشت نہیں تھا. تو میں نے ایسے ہی لوگوں سے مختلف سے میری بات ہوئی، تو مجھے پتا چلا کہ ان کو جو کینسر سا ہو گیا تھا، تو اس میں ڈاکٹر نے کہا تھا کہ دو باتیں ہو سکتی ہیں، یا آپ بول سکتی ہیں یا آپ کھا سکتی ہیں. تو جو آپریشن کریں گے ایک آپ کام کر سکتی ہیں، تو آپ کیا چاہتی ہیں؟ تو اس عورت نے کہا کہ میں نے بہت زندگی کھایا ہے، اور ٹھیک ہے لیکوڈ پھر انہوں نے باقی زندگی استعمال کرنا تھا نا، انہوں نے کہا کہ ٹھیک ہے آپ میرا آپریشن کریں، تو اگر میری خوراک کی نالی، ظاہر ہے وہ ان کی خراب ہو چکی تھی، متاثر تھی، تو ایک چیز بچ سکتی تھی، ایک ہٹنی تھی. تو انہوں نے کہا کہ مجھے جو ہے وہ میں بولنا چاہتی ہوں، تو باقی کھانا تو مجھے مل جائے گا جو ہے وہ مختلف، جیسے لیکوڈ چیز وہ اسٹرا سے جو تھی وہ پیتی تھی نا، تو کہا کہ وہ میں ٹھیک ہے، لیکن آپ مجھے جو ہے نا میں بولنا جو ہے نا وہ میرا باقی رہنے دیں. تو بات بڑی اچھی کرتی تھی لیکن کھا نہیں سکتی تھی، جیسے ہم کھاتے ہیں نا ٹھوس چیزیں، چبا نہیں سکتی تھی کہ وہ ان کا پھر جا کے ہضم ہو سکے. تو میں سوچ رہی تھی کہ دیکھیں اس عورت نے سوچا کہ نہیں مجھے بولنا میں بولنا چاہتی ہوں نا، تو آپ ان سے پوچھیں جو بول نہیں سکتے کہ وہ باڈی سائن اشارے کرتے ہیں نا، اس سے بات کرتے ہیں، اور جیسے یہ گنگے وغیرہ ان کا ہمیں اندازہ ہوگا. آپ بتائیں، آپ کوئی نعمت بتائیں بڑی. مسلمان ہونا بہت بڑی نعمت ہے، اسلام کی دولت، اور ہم اس کا اندازہ نہیں کر سکتے کہ وہ لوگ جو کہ مسلمان گھروں میں پیدا نہیں ہوئے، تو ان تک دین کا ملنا، ان تک دین کا پہنچنا جو ہے وہ کیسی بات ہے. اس میں ہم سب کی بھی جو ہے وہ ذمہ داری بنتی ہے کہ ان تک پہنچائیں، اور یہ اللہ کا بہت بڑا احسان ہے کہ ہم جو ہے وہ بائی برتھ مسلمان پیدا ہوئے ہیں. آپ بتائیے، صحت اللہ کی بہت بڑی نعمت ہے. پچھلے دنوں ایک بزرگ بوڑھی عورت، اور میں لاہور جب ہوتے تھے تو پڑھتے تھے یونیورسٹی میں، جیسے میں تھی تو ان کی بیٹی ڈاکٹر بن رہی تھی، اور ہم آپس میں ایسے قرآن پڑھا کرتے تھے مل کر. اور پھر جیسے ایک امریکہ میں شادی ہوئی، تو اس میں چونکہ میں نے ان کی بیٹی کو بھی بلایا تھا شادی میں امریکہ میں، تو خالہ جان اب سال ہو چکا ہے، تو ان کا فون تو آیا تھا شکریہ ادا کرنے کا کہ تم نے بیٹا یاد رکھا اور میری بیٹی کو ہی بلایا. تو بہت فکر کرتی رہتی ہے کہ میری بچی دینی جو سرگرمیاں ایکٹیویٹیز ہیں اس میں وہ شرکت کرے نا. تو بیٹی ڈاکٹر ہے، مصروف ہے، تین تین ہاسپٹل میں جاب کرتی ہے. تو جو شادی تھی اس میں جیسے میں بھی میزبان تھی، تو میں نے ان کو اپنے دوستوں کو وہاں پہ دعوت دی تھی، تو اس میں ان کو جو بلایا، تو میں اس بات پہ بہت دیر حیران ہوتی رہی کہ خالہ جان جو ہیں وہ اس بات کا شکریہ ادا کر رہی ہیں کہ میری بیٹی کو بلایا، یاد رکھا تم نے. اور بیٹا ان کو یاد رکھنا کہ جب بھی ایسے مختلف پروگرام ہو، دین کے ہوں، جیسی ایسی ایکٹیویٹیز ان کو شامل کیا جائے نا. تو اس سے ہمیں پھر کیا بات پتہ چلتی ہے کہ انسان جو ہے وہ صحبت صالح بھی بہت بڑی نعمت ہے، کہ انسان جو ہے وہ اس کو چاہتا ہے کہ وہ کرے. اور اس کے علاوہ پھر صحت کا ہونا، تو بار بار وہ بوڑھی خاتون یہ کہہ رہی تھی کہ میری صحت اب اچھی نہیں رہتی، تو دعا کرو میرے لیے کہ میری صحت اچھی رہے. جی آنکھیں کہتی ہیں بہت بڑی نعمت ہے، اور جیسے ابھی پچھلے دنوں ایک آنکھ سے پانی بہ رہا تھا، اور میں چاہتی تھی کہ میں پڑھوں یا آنکھ میں چبھن ہو یا پانی نکلنا شروع ہو جائے. اور آپ پڑھنا بھی چاہتی ہیں، آپ کوئی بھی کام کرنا چاہتی ہیں، آپ کوئی کام نہیں کر سکتے، آپ کھانا نہیں پکا سکتے، آپ چل نہیں سکتے، آپ سی نہیں سکتے، آپ پڑھ نہیں سکتے. تو جی خالہ جی، کہتی ہیں سورج بہت بڑی نعمت ہے نا. تو سورج جو ہے جس کو اللہ تعالیٰ سراجم وحاجہ بھی کہتے ہیں، اور شمس بہت بڑی نعمت ہے. بہرحال اور بھی بہت سی نعمتیں ہیں، آپ جلدی جلدی بتائیے، آپ سب ایک ایک نعمت کا ذکر کریں. روشنی بہت بڑی نعمت ہے، ہوا کا ذکر آ چکا کہ لائٹ جس کا تعلق سورج سے ہے. اناج، کھانا، یہ طرح طرح کی نعمتیں. اور زمین اللہ کی بہت بڑی نعمت ہے، جس کو اللہ تعالیٰ کبھی بچھونا کہتے ہیں، کبھی مہد کہتے ہیں. اولاد، اولاد اللہ کی بہت بڑی نعمت ہے. اور بہرحال ان سے پوچھے جن کے پاس اولاد نہیں ہے، اور بیٹی کے ہونے پہ لوگ روتے ہیں پھر کہ بیٹی کیوں ہو گئی. یہ آپ کے یہ تو بہرحال نعمتیں کا آپ گننا شروع کریں، تو نعمتیں تو بہت سی ہیں. तो आप कोई भी तीन नेमते जिसको आप बहुत बुनियादी नेमते समझती हैं, आप उसका शुमार करें, लेकिन एक बात याद रखें कि जितने भी नेमते हमने सब गिनी है ना, सब गिनी है जिसका ताल्लुक दुनिया से है, इस्लाम को छोड़कर, मुसलमान होने को छोड़कर, सारी नेमते जब तक है जब तक हमारा सांस है जिस्म में, और जब सांस खत्म हो जाएगा तो फिर क्या है, सारी नेमते भी खत्म, उनको जवाल आ जाएगा। एक नेमत है जो मरने के वक्त भी काम आती है, जो कब्र की तन्हाइयों में, कब्र के अंधेरों में भी काम आती है, जो हशर के मैदान में, जो पुल सिरात पर, और वो है कुरान की नेमत, इस्लाम की नेमत, मुसलमान होने की नेमत। इन सब का आपस में बड़ा गहरा ताल्लुक है। तो सारी नेमतें जो है उनका ताल्लुक क्या है, दुनिया तक, ये बात याद रखनी है। और कुरान की नेमत ऐसी अजीम नेमत है कि इसका ताल्लुक जो है दुनिया में भी है और आखरत में भी है। क्यों, आप देख लें कि बड़े बड़े बादशाह हैं और उनको जो है उनकी जिंदगी में सुकून नहीं है, महल भरे हुए नेमतों से, खजाने हैं, महलात हैं, आगे पीछे नौकर चाकर, कुर्सी, फौजे, लश्कर, क्या क्या नहीं है उनके पास, लेकिन अगर आप देखें तो रात भर नींद नहीं आती, उनको सो नहीं सकते। बहुत सी नेमतें हैं खाने पीने की, खा नहीं सकते, लुत्फंदोज हो नहीं सकते, लेकिन वो लोग जो कुरान की दौलत से माला माल है ना, बड़े पुरसुकून है। पिछले दिनों मुझे एक न्यूयॉर्क की, पिछले यानी कुछ अर्सा पहले की बात है कि न्यूयॉर्क की डॉक्टर का खत था, और बहुत मशहूर डॉक्टर है, और खत में उन्होंने एक ही बात लिखी हुई थी कि फलां जो दर्श दे रहा था उसका, उसने गुलाबी रंग के कपड़े पहने हुए, लेकिन उसका चेहरे पर कितना सुकून था। मतलब उसके दो तीन जुमले जो थे, मैं आज भी पिछले दिनों ऐसे ही अपने खत देख रही थी तो उसमें खत पढ़ रही थी और सोच रही थी कि मतलब दौलत उसके पास बहुत है, इज्जत बहुत है, टीवी पर भी उसकी एडवर्टाइजमेंट और जगह जगह उसकी एडवर्टाइजमेंट, बहुत से क्लिनिक, उससे बात नहीं आसानी से हो सकती, लेकिन उस डॉक्टर का ये कहना कि फलां जो शब्बेदारी में गई थी, फलां ने जो दर्श दिया था, इतना मेरे दिल पर असर हुआ, मसलसल वो बैठी रोती भी रही और साथ ये कह रही थी कि जिसने दर्श दिया उसके चेहरे पर कितना सुकून था। तो इंसान क्या है, उसको सुकून नहीं मिलता, तो सुकून कहाँ मिलेगा, कुरान में मिलेगा। कुरान की दौलत सबसे बड़ी दौलत है, तो अल्लाह ताला ने कहा अर्रहमान अल्लमल कुरान, के इंसान ने जो है वो कुरान जो है इंसानों की हदायत के लिए अल्लाह ताला ने भेजा। और ये जो हदायत है, एक तो ये है कि हमें वैसे रहनुमाई कर दी जाए कि हम दुनिया में कैसे रहें, खाए पिए कैसे, चलें कैसे, और जैसे रास्तों की रहनुमाई सितारे करते हैं, लेकिन खास तौर पे कि पूरी जिंदगी कैसे गुजारी जाए, तो ये अल्लाह ताला ने क्या किया, अंबिया को भेजा और अंबिया को किताबें दी, और फिर खास तौर पे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कुरान की दौलत से नवाजा। और इसके जरिए से हमें क्या करना है, हमें अंधेरों में रोशनी के मीनार बनना है, हमें अंधेरों में चलने का रास्ता सीखना है। एक बात आप याद रखिएगा कि कुरान की दौलत जो है, जिसको अल्लाह ताला कहते हैं कि मैंने कुरान सिखाया, इसमें क्या क्या चीजें आती हैं, इसमें अल्फाज का सीखना कि कुरान को पढ़ा कैसे जाता है, नंबर दो इसके मानी और मफहूम का सीखना, इसकी इसकी रूह क्या है, अल्फाज के अंदर मजमून क्या है, और नंबर तीन फिर इसके साथ इसकी डेमोन्स्ट्रेशन, इस पर अमल कैसे किया जाए, तो सिखाने के अंदर ये तीनों चीजें आती हैं। और आप देख लीजिए कि बहुत से कारी हैं और बहुत से हुफाज हैं कि कुरान की तिलावत करते हैं तो लगता है दिल निकल कर बाहर आ जाएगा, दिल पिघल जाएगा, दिल फट जाएगा, इतनी खूबसूरत तिलावत। तो अल्फाज, फिर उसके साथ मानी, और अब आप पढ़ रही हैं और ये तो कुछ भी नहीं जो हम पढ़ रहे हैं, तो लेकिन अल्फाज का भी एक समंदर है, अल्फाज, कलिमात, मानी, सैकड़ों किताबें इस पर लिखी जा चुकी हैं, बहुत सी डिक्शनरीज हैं, कभी मुतरादिफात है, कभी मुफरिदात है, कभी फिखुल लुगा है, कभी अलमुंजद है, बहरहाल बहुत सी किताबें। फिर इसके बाद जो है हजरत उस्मान रजी अल्लाह अन्हु से रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया खैरुकुम मन तअल्लमल कुराना व अल्लमा। इसी तरह अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु रवायत करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अशराफ उम्मती हमलतुल कुरानी व सहाबुल लैल। मेरी उम्मत में सबसे ज्यादा शरीफ लोग कौन हैं, हमलतुल कुरान, قرآن کے حاملین. اور قرآن کے حامل کون ہیں؟ جن کو اس قرآن کے الفاظ کی ادائیگی آتی ہو، اس کے معنی آتے ہوں، پھر اس کے بعد عمل بھی ان کا بڑا خوبصورت ہو، عمل بھی بہت اچھا ہو. ایسا نہ ہو کہ ظاہری طور پر چیز بڑی اچھی لگ رہی ہے لیکن جب تہ میں گئے، جب اندر گئے، جب نیچے گئے تو اندر مٹی بیٹھی ہوئی تھی. نہیں، اندر باہر، ظاہر باطن، ہر طرح سے وہ بڑے خوبصورت ہیں. تو حملۃ القرآن کے ساتھ واصحاب اللیل، راتوں کو بیدار رہنے والے، یہ لوگ ہیں جو میری امت میں سب سے زیادہ شریف لوگ ہیں. پھر اسی طرح ایک دفعہ یہ بھی ایک حدیث ہے کہ جو ہے وہ ہر ایک کے کچھ اہل و عیال ہوتے ہیں. تو اللہ کے اہل و عیال کون ہیں؟ قرآن والے جو ہیں نا وہ اللہ کے اہل و عیال ہیں. کتنی خوبصورت بات ہے نا کہ قرآن والے اللہ کے اہل و عیال ہیں. تو قرآن جو ہے یہ اللہ کا کلام ہے. آپ سوچیں تو صحیح، میری اور آپ کی بات، لیکن قرآن اللہ کی بات ہے. اور مسلمانوں کی کتنی بڑی سعادت ہے، مسلمانوں کی کتنی بڑی عظمت ہے کہ اللہ کا کلام ان کی زبانوں پر جاری ہے، اور چھوٹے چھوٹے بچوں پر بلا تکلف چھوٹے چھوٹے بچے روانی سے قرآن پڑھتے ہیں، جنہیں قرآن مجید حفظ ہے، سوتے میں تلاوت کرتے چلے جاتے ہیں. تقرأہ نائما و یقظان، کہ وہ تلاوت قرآن کی کرتا ہے نائما، سوتے میں بھی، و یقظان، اور جاگتے میں بھی. تو جس دل میں قرآن نہیں ہے اس کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے کیا کہا، یہ حدیث یاد بھی کی جا سکتی ہے، بڑی خوبصورت حدیث ہے کہ ان الذی لیس فی جوفہ شیء من القرآن کل بیت الخرب. پوری حدیث یاد نہیں ہوتی، کم از کم اتنا تو یاد کر سکتے ہیں نا، کل بیت الخرب، کل بیت الخرب، کہ وہ دل جس میں قرآن کا کچھ حصہ بھی نہیں وہ ویران گھر کی طرح ہے. تو بہرحال اللہ تعالیٰ کی خاص مہربانی کہ اس نے تعلیم اور تذکیر کے لیے قرآن جیسی رحمت اور برکت جو ہے وہ نازل کی. اب دیکھیں کہ اہل مکہ کیا مطالبہ کرتے تھے. اہل مکہ مطالبہ کرتے تھے عذاب کا، اور اللہ تعالیٰ نے اپنی رحمت کا ظہور کیسے کیا کہ اللہ تعالیٰ نے قرآن کی دولت کو جو ہے وہ ان پر نازل کر دیا. پھر فرمایا خلق الانسان، انسان کو پیدا کیا. تو دوسری بات جو بہت اہم ہے وہ کیا ہے کہ اللہ تعالیٰ کی یہ بھی رحمت کا تقاضا ہے کہ اللہ تعالیٰ نے ایک طرف جو ہے وہ عذاب بھیجنے کی بجائے صحیفہ ہدایت بھیجا، دوسری طرف یہ اللہ کا بہت بڑا احسان ہے کہ اللہ تعالیٰ نے انسان کو پیدا کیا. اگر اللہ تعالیٰ انسان کو پیدا نہ کرتا، اور پھر خاص طور پر مجھے اور آپ کو پیدا نہ کرتا، باقی لوگوں کو تو پیدا کر دیا لیکن مجھے اور آپ کو پیدا نہ کرتا، تو کیا اللہ کی خدائی میں کوئی فرق آ سکتا ہے؟ تو اصل بات کیا ہے کہ اللہ تعالیٰ نے انسان کو پیدا کیا، انسان بنایا. اس میں یہ بات بھی یاد رکھیں کہ بعض لوگ یہ سمجھتے ہیں نا کہ بندر تھا پہلے انسان، پھر ترقی کرتے کرتے جو ہے وہ انسان بن گیا، جیسے ڈارون کا جو نظریہ ہے. تو یہ بات غلط ہے، انسان کو اللہ تعالیٰ نے اسی شکل و صورت میں پیدا کیا ہے، یہ جانور نہیں پیدا کیا، ایک الگ مخلوق کے طور پر بتایا. اور یاد رکھیے یہاں پہ انسان کا لفظ اسم جنس کے طور پر پیدا ہوا ہے، یہاں پہ انسان کا لفظ جو ہے کیا ہے، اسم جنس ہے، واحد جمع مذکر مؤنث سب کے لیے جو ہے وہ استعمال ہوتا ہے. اور انسان جو ہے، انسان میں اور جانوروں میں کیا فرق ہے؟ علمہ البیان، اور اسے بولنا سکھایا. اب آپ دیکھ لیں بیان کسے کہتے ہیں. بیان جو ہے ایک تو اس کے معنی ہے اظہار ما فی الضمیر، کہ انسان اپنا مطلب اور مدعا بیان کرے. دوسرے اس کے معنی ہے فرق اور امتیاز کی وضاحت، جیسے خیر اور شر، بھلائی اور برائی کا امتیاز کرنا. اب یوں دیکھیں کہ بولتے تو جانور بھی ہیں نا، جانور بھی بولتے ہیں. چھوٹا سا بچہ پیدا ہوتا ہے، کچھ دنوں بعد آوازیں نکالنے لگتا ہے، بولتا تو وہ بھی ہے، لیکن بیان، اور بیان کا مطلب یہ ہے کہ مفسرین یہ کہتے ہیں کہ بیان سے مراد ہر شخص کی اپنی مادری بولی ہے، جو بغیر سیکھے از خود انسان بولتا ہے، خود ہی سیکھ لیتا ہے اور اپنے ما فی الضمیر جو ہے اس کا اظہار کرتا ہے. حتیٰ کہ چھوٹا سا بچہ توتلی توتلی باتیں کرتا ہے، ابھی اس کو بولنا بھی نہیں آتا، لیکن یہ تعلیم الہی کا نتیجہ ہے کہ وہ چھوٹا سا بچہ بھی کیا کرتا ہے، بولنے لگتا ہے۔ اب آپ دیکھ لیں کہ یہ جو مورل سینس ہے، یہ جو وصف ہے کہ انسان کو ایک طرف اللہ نے بولنا سکھایا اور دوسری طرف اس کے اندر نیکی اور بدی جو ہے اس کی صلاحیت رکھی، تو یہ کیا ہے؟ یہ اللہ تعالیٰ کا بہت بڑا احسان ہے۔ پھر آپ دیکھیں کہ کبھی کچھ لوگ ہیں جو بولتے ہیں، کچھ جو ہیں وہ بول نہیں سکتے، تو کیا ہے؟ باڈی لینگویج، اشارے کرتے ہیں، اور کچھ ہے سائن لینگویج، جیسے سپیچ تھراپی بھی کی جاتی ہے کہ وہ بچے جو ہیں وہ بول ہی نہیں سکتے، پھر ان کی سپیچ تھراپی کہ ان کو سکھایا جاتا ہے، اور کہتے ہیں نا کہ گنگے کی باتیں گنگے کی ماں جانے، وہ اس کے اشارے بھی جو ہے وہ سمجھتی ہے۔ تو یہ اللہ کا بہت بڑا احسان ہے کہ اللہ تعالیٰ نے بولنے، بات کرنے، اپنے ضمیر کو واضح کرنے کی صلاحیت دی، انسان کو اس کی قدرت عطا کی، پھر ایک زبان نہیں کئی زبانیں سکھائی۔ ابھی ہماری جرمنی سے میری ایک دوست آئی ہوئی ہے، یونیورسٹی میں ہم لوگ اکٹھے ہوتے تھے، تو وہ یہ بتا رہی تھی کہ اب ہم جرمن کے نیشنلٹی وہاں کی لے لی ہوئی ہے ہم نے، بہت کیونکہ سالوں سے تھے ہم، جیسے میں بحرین آئی تو وہ جرمنی چلی گئی تھی، تو بتا رہی تھی کہ اب اتنے سال ہو گئے تو اب میرے بچے جرمنی بہت اچھی بولتے ہیں اور مجھے بھی آتی ہے، تو میں نے کہا اچھا پھر تم ترجمہ کرنا شروع کرو، بہت سی اردو کی کتابیں ہیں جس کا ترجمہ کرنے کی ضرورت ہے۔ تو کہہ رہی اتنی مجھے تو نہیں آتی، لیکن ہاں میرے بچے کر سکتے ہیں کیونکہ ریئل لینگویج، اب صحیح لینگویج جرمن لینگویج ان کو آتی ہے۔ تو ایک زبان نہیں، بہت سی زبانیں سکھائیں۔ اب یہاں پہ جن کے بچے ہیں، یہاں پہ پہلی زبان جو ہے وہ انگلش ہے، تو دوسری کیا ہے؟ فرینچ۔ لیکن آپ کو پتا ہے ریسرچ سے کیا بات سامنے آئی ہے کہ وہ زبان جو زیادہ بولی جاتی ہے یہاں مسی ساگا میں سیکنڈ نمبر پر، وہ کون سی ہے؟ چائنیز ہے۔ کہ ہم یہ سمجھتے ہیں نا جیسے فرینچ ہے، لیکن بولی جانے والی زیادہ زبان جو ہے وہ کیا ہے؟ چائنیز ہے۔ اور آپ دیکھیں کہ چائنیز جو ہیں، ان کی بڑی بڑی جو چائنیز مارکیٹس ہیں وہ چائنیز میں ہی لکھتے ہیں، انگلش کوئی نہیں لکھتے۔ آپ کو ضرورت ہے آپ لیں، آپ کو سمجھ نہیں آتی آپ سمجھیں، اور آپ ان کے چائنیز جو لوگ ہیں ان کو بلا کر سمجھے بھی کہ یہ کیا ہے، وہ چائنیز میں سمجھاتے ہیں، سمجھ نہیں آتی کہ کہنا کیا چاہتے ہیں۔ تو بہرحال یہاں پہ فرینچ ہے، تو امریکہ میں سیکنڈ لینگویج کیا ہے؟ انگلش کے بعد اسپینش ہے۔ یہاں پہ فرینچ ہے، وہاں پہ اسپینش ہے۔ تو اس سے ہمیں کیا بات پتا چلتی ہے کہ ہمیں بھی جیسے گھر میں، بعض گھروں میں اردو بولی جاتی ہے تو بچے کی مادری زبان ہے، بعض میں پنجابی بولی جاتی ہے، بعض میں پشتو، بعض میں سندھی، ملیالم، تو مختلف لینگویج بولی جاتی ہیں۔ تو بہرحال یہاں پہ جو بات بتائی جا رہی ہے کہ مختلف زبانیں جو ہے وہ انسان کو یہ صلاحیت دی کہ انسان جو ہے وہ مختلف زبانیں جو ہے وہ بول سکتا ہے۔ تو یاد رکھیے گا یہ نطق کی صلاحیت، نطق ایسی بات کرنا جسے ماس ضمیر جو ہے وہ ظاہر ہو سکے، بیان کیا جا سکے۔ تو اس سے پتا چلتا ہے کہ اللہ تعالیٰ نے انسان کو بہت زیادہ صلاحیتیں دی ہیں۔ ویسے انسان ہے جانور ہی، یہ دو ڈانگوں پہ چلتا ہے، باقی جانور بعض چار پہ چلتے ہیں، لیکن یہ بولتا ہے جس طرح سے باقی بھی بولتے ہیں، لیکن ان کا معفی ضمیر جو ہے وہ ظاہر نہیں ہوتا۔ تو یہاں پہ انسان سے کیا کہا جا رہا ہے؟ الرحمن علم القرآن خلق الانسان علمہ البیان۔ پھر اس کے بعد کیا کہا؟ الشمس والقمر بحسبان، الشمس والقمر۔ اب ذکر ہو رہا ہے سورج کا اور چاند کا، تو سورج اور چاند بھی اللہ کی بہت بڑی نعمت ہیں۔ اور آپ دیکھ لیں کہ سورج اور چاند جو ہیں ان کا حال کیا ہے؟ بحسبان، بحسبان حساب کے ساتھ ہے۔ تو معنی کیا ہے؟ کہ اللہ تعالیٰ نے ان کی رفتار کا تعین کر دیا کہ کیسے چلنا ہے، ایک حساب سے اللہ تعالیٰ نے ان کے آربٹس، مدار مقرر کر دیے ہیں، انہی پہ چلنا ہے، نہ یہ اپنی رفتار میں آزاد ہیں کہ جیسے چاہیں چلیں، اور نہ یہ اس بات میں آزاد ہیں کہ جدھر کو چاہے چلیں اور جب چاہیں چلیں اور جب چاہیں رک جائیں، ایسا نہیں ہے۔ یہ ان کی راستے مقرر ہیں، آربٹس مدار مقرر ہیں، اور ایٹ دی سیم ٹائم ان کی جو ہے وہ چال بھی مقرر ہے۔ सूरत यासीन में आप पढ़ चुकी, वशम सुतजरी लि मुस्तकरिल लहा जालिका तकदीरुल अजीजिल अलीम वल कमरा قدرناه منازل حتى عاد كالأرجون القديم لا الشمس ينبغي لها أن تدرك القمر ولا الليل سابق النهار وكل في فلك يسبحون. تو یہ ہے سورج اور چاند کا حال، کہ سورج اور چاند جو ہیں کیا ہیں، کہ اللہ کے ٹھہرائے ہوئے حساب سے اپنی اپنی منزلوں پر روا دوا ہیں، ان سے ذرہ برابر جو ہے وہ آگے پیچھے نہیں ہو سکتے، بالکل ایک حساب سے حسبان. تو حسبان جو ہے نا آپ یاد رکھیے گا، اور حسبان کا مطلب کیا ہے کہ یہ ایک حساب کے اندر بندھے ہوئے ہیں، ایک حساب کے اندر بندھے ہوئے ہیں. یہی وجہ ہے کہ تاریخیں اور موسم اور جو مختلف دن ہیں یہ سارے جو بدلتے ہیں، تو یہ سورج کا طلوع اور غروب ہونا، چاند کا آنا اور جانا، رات اور دن کا آنا جانا، تو زمین کے گرد چاند اور سورج کے درمیان جو حرکتیں ہیں اس سے مکمل ایک کیلنڈر بن گیا ہے جو پوری باقاعدگی کے ساتھ جو ہے ہمیں پتہ چلتا ہے. تو یہاں پر پھر وہی والا ہوم ورک آپ نے یاد رکھنا ہے کہ سورج اور چاند سے ہمیں کیا فوائد ملتے ہیں، اور سورج اور چاند جو ایک مقررہ رفتار سے چلتے ہیں آپ دیکھیں کیا کیا فوائد ہوتے ہیں. آپ موجود، آپ نے پیچھے ہوم ورک بھی کیا تھا، میں نے آپ کو کہا تھا ریسرچ کریں نا. اس میں سب سے پہلی بات جو ہے وہ کیا ہے کہ دن اور رات بدلتے ہیں، پھر موسم بدلتے ہیں. اگر ہمیشہ گرمی رہتی، ابھی یہ سنو سیزن ختم ہو رہا ہے نا، بہار کا موسم آ رہا ہے، بہت اچھا لگ رہا ہے نا سب کو، تو اگر ایک جیسا موسم رہتا پھر کیا ہوتا. پھر آپ دیکھیں نمازوں کے اوقات کا تعلق کس سے ہے، سورج سے ہے نا. فصلوں کے پکنے کا انحصار کس پر ہے، سورج پر. چاند سے ہمیں رات کو روشنی ملتی ہے، ہم مہینوں اور سالوں کا حساب بھی رکھتے ہیں. پھر رمضان کے روزے ہیں، حج، عیدیں، اور پھر اسی طرح حمل کی مدت، دودھ پلانے کی مدت، عدت وغیرہ، یہ ساری ہمیں چاند سے پتہ چلتی ہے. پھر سورج اور چاند کے درمیان اللہ نے ایک مناسب جو ہے وہ فاصلہ رکھا ہے، اگر اس میں کمی بیشی ہو جائے تو انسان تو کیا دوسرے جانور بھی جو ہے ان کی زندگی جو ہے وہ یہاں پہ ناممکن ہو جائے. تو بہت سے فائدے ہیں جو ہمیں یہاں پر مل رہے ہیں. تو یہ فائدے کیوں ہیں، بے حسبان، کہ یہ ایک حساب سے چل رہے ہیں، ایک خاص رفتار سے، اور اس میں یہ ذرہ برابر جو ہے وہ کمی نہیں کرتے. یہ بات ہے یاد رکھنے والی. تو یہاں پہ حسبان بھی کیسا ہے، جیسے کہ غفران، سبحان، قرآن، رحمان، بالکل یہ اسی طرح جو ہے وہ مبالغے کے لیے ہے. بعض یہ کہتے ہیں حساب کے معنی جو ہیں معنی میں یہ مصدر ہے، بعض یہ کہتے ہیں کہ حسبان کو حساب کی جمع قرار دیا جائے تو اس کے معنی یہ ہوں گے کہ ان میں سے ہر ایک کا دورہ کا الگ الگ حساب ہے، مختلف قسم کے حسابوں پر یہ نظام شمسی اور قمری چل رہا ہے، اور ایسا مضبوط اور محکم حساب ہے کہ لاکھوں سال سے ایک منٹ اور سیکنڈ کا فرق نہیں آیا. تو یہ زمانہ جو سائنس کی معراج کا زمانہ کہا جاتا ہے، تو آپ دیکھ لیں کہ سورج اور چاند جو ہے نا اس کی جو رفتار ہے اور اس کا جو چلنا ہے تو اس میں ذرا سا فرق نہیں آیا. آپ کے گھر میں واشنگ مشین ہوگی، ڈرائر ہوگا، یا پھر آپ جو ہیں آپ نے ایکسرسائز کی مشین ہو سکتا ہے لی ہوئی ہو، گاڑی بھی ایک مشین ہے، کمپیوٹر بھی ایک مشین ہے. تھوڑے دنوں کے بعد کیا کرنا پڑتا ہے، کل ہی ایک بہن کہہ رہی تھی کہ وہ کمپیوٹر بہت زیادہ سلو ہو گیا تھا. میں نے کہا کیوں، کہنے لگی کہ بہت زیادہ اس میں چیزیں تھیں تو اس کو پھر کچھ کو ڈیلیٹ کر دیا تاکہ اس کی صحیح رفتار ہو سکے. تو کبھی کمپیوٹر جو ہے اس کی میموری اور زیادہ نہیں لے سکتی تو اس میں ہم کیا کرتے ہیں، ڈیلیٹ کرتے ہیں. کبھی واشنگ مشین جو ہے اس کی صفائی ہوتی ہے، کبھی سلائی مشین کی ہوتی ہے، کبھی گاڑی جو ہے اس کا آئل چینج کرنا پڑتا ہے. اور خود اپنی مشین جو ہمارا انسان بھی ایک مشین ہے، تو کیا کرتے ہیں، کبھی فیزیوتھراپی ہو رہی ہے، کبھی گھٹنے چینج، اس گھٹنے ہی چینج کر دیے، پلاسٹک کے گھٹنے ڈال دیے ہیں، کبھی دل کے اندر پلاسٹک کا جو ہے وہ کوئی آلہ ڈال دیا ہے. تو ہماری جسم کی مشین اور ارد گرد کی مشینیں گھس کر پرانی ہو جاتی ہیں، خراب ہو جاتی ہیں، لیکن سورج اور چاند کی مشینیں جو اتنی بڑی ہیں लाखों साल से करोड़ों साल से ये चल रहे हैं, लेकिन उनको ना किसी तेल देने की जरूरत है, ना किसी ग्रीस की जरूरत है, ना मुरम्मत की जरूरत है, मुस्तहकम भी हैं और मजबूत भी हैं। ये है अल्लाह का निजाम। अश्शम्स वल कमरु बिहुस्बान वन नजमु वश्शजरु यस्जुदान। और नजम जो है, ये नजम का लफ्ज इस्म जिन्स है, और नजम के एक मानी तो यही है सितारे, और दूसरे मानी ये लफ्ज पौधों और बेल बूटों के लिए भी इस्तेमाल किया जाता है। और आप देख लें कि यहाँ पे ज्यादातर इस्म जिन्स इस्तेमाल हुए हैं ना, पहले इंसान इस्म जिन्स, फिर उसके बाद नजम इस्म जिन्स जिसमें सितारे भी शामिल हैं, और उसके साथ जो है वो बेल बूटों और पौधे ऐसे जिनका तना नहीं होता, जैसे तरकारियां, खरबूजे, तरबूज वगैरह। तो ये सारी चीजें जो हैं वो अल्लाह ने बनाई हैं। तो मुफस्सरीन ये कहते हैं असल में यहाँ पे नजम का लफ्ज सितारों ही के लिए हुआ है, क्योंकि आसमान की के लिए ये पहले सूरज का जिक्र आया, फिर चांद का आया, फिर उसके बाद जो है वो सितारों का जिक्र है। वह शजर, और शजर का लफ्ज जो है ये दरख्त के लिए इस्तेमाल किया जाता है, और ये जो शजर लफ्ज है जैसे कि दरख्त, तो दरख्त पर भी अगर आप गौर करें तो दरख्त जो है वो कैसे होते हैं, ऐसे दरख्त जिनके तने होते हैं, और दरख्त कैसे काम करते हैं कि उनकी शाखें जो हैं वो दाएं बाएं जो है वो बढ़ जाती हैं, और दरख्त जो है इसी से ये लफ्ज झगड़े के मानी में भी इस्तेमाल होता है, ये उसकी शाखें एक दूसरे के अंदर गुत्थम गुत्था हो जाती है ना। तो क्या फरमाया, वन नजमु वश्शजरु यस्जुदान, और सितारे और दरख्त दोनों सजदा करते हैं। तो क्या मतलब है इनका सजदा करने का, कि दरख्तों पर फल लगता है ये है उनका सजदा, इनकार नहीं करते, कोई इनके साए के नीचे बैठना चाहे नाराज नहीं होते, बढ़ते हैं, फलते फूलते हैं, बस जो अल्लाह ने उनको काम दे दिया उसके मुताबिक ये चल रहे हैं। इसी तरह सितारे निकलते हैं, और ऐसे नहीं कि नाराज हो जाएं कि आज निकलेंगे तो कल नहीं निकलेंगे, तो सितारे भी और दरख्त भी दोनों सजदा करते हैं। इसी बात को सूरत हज की आयत 18 में फरमाया, वलिल्लाहि यस्जुदु मन फिस समावाति व मन फिल अर्द والشمس والقمر والنجوم والجبال والشجر والدواب। ये सारी चीजें यानी आसमान और जमीन में जो कुछ है अल्लाह को सजदा करता है, जिसमें सूरज, चांद, सितारे, पहाड़, दरख्त और उसके बाद जो है वो चलने वाले सब शामिल हैं। फिर फरमाया, आप देख लीजिए यस्जुदान, यस्जुदान ये तस्निया का सिगा है, इसको आप अलग कर लीजिएगा। और इसी तरह सूरज और चांद के लिए भी हुस्बान जो है ये इस्तेमाल हुआ है, और ये भी जो है क्या है, ये भी तस्निया का सीगा है। फिर इसके बाद अल्लाह ताला क्या कहते हैं, वस्समा रफ़अहा व वदअ अल मीज़ान, और आसमान, आसमान किसने बनाया, उसी ने बनाया, रफा इसी को बुलंद किया। तो रफा इसके मानी क्या होते हैं, बुलंद करना। अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि आसमान की रफत बुलंदी ये किसने बनाया, इसको अल्लाह ने बनाया। तो आप देख लीजिए कि शम्स और कमर के बाद आसमान की बुलंदी का जिक्र है, और आसमान की जो बुलंदी है वो किसने बनाई, अल्लाह ताला ने बनाई। तो अल्लाह ताला की कुदरत के करिश्मे तो देखो। तो यहाँ पे आसमान की बुलंदी और आसमान की रफत की तरफ जो है वो इशारा किया जा रहा है। और आसमान जो है सूरत लुकमान में आपने पढ़ा, खलकस समावाती बिगैर अमदिन तरउनहा वल्का फिल अर्दि रवासिया अन तमीदा बिकुम। फिर इसी तरह सूरत मुल्क में आप पढ़ चुकी, अल्लज़ी खलक़ सबअ समावाति तिबाक़ा मा तरा फी खल्क़िर रहमान मिन तफावुत फ़र्जिल बसरा हल तरा मिन फुतूर सुम्मर्जिल बसरा करतैन यनक़लिब इलैकल बसरु ख़ासियन व हुवा हसीर। तो ये आसमान भी अल्लाह की اللہ کے کمالات کی اور قدرت کی بہت بڑی جو ہے وہ نشانی ہے. اور پھر اس کے بعد کیا کہا, وضع المیزان, اور اسی نے ترازو رکھی, اور اسی نے ترازو رکھی. تو وضع, وضع کا لفظ جو ہے اس کے معنی ہے رکھ دیا. تو اللہ نے رکھ دیا, کیا رکھ دیا اللہ نے, المیزان, میزان کو رکھا. تو میزان سے کیا مراد ہے, آپ دیکھیے کہ میزان کا لفظ جو ہے اس کا روٹ کیا ہے, وزنون, وزن سے ہے نا. تو اللہ تعالی نے جو ہے وہ زمین میں میزان رکھی, زمین میں انصاف رکھا. جیسے سورت حدید کی آیت نمبر 25 میں آتا ہے, لقد ارسلنا رسولنا بالبینات وانزلنا معهم الكتاب والميزان ليقوم الناس بالقسط. تو اللہ تعالیٰ نے زمین میں جو ہے یہ میزان رکھ دی, کیا رکھا, ترازو رکھ دیا. تو یہاں پہ آپ اس کو ایسے بھی لے سکتی ہیں کہ میزان کا لفظ یہاں پہ آیا ہے انصاف کے معنی میں. تو میزان جو ہے جیسے کہ مصدر کے معنی میں آپ سمجھ لیں, اور ویسے آپ پھر اس کو اسم آلہ کے طور پہ بھی لے سکتی ہیں جیسے ترازو. لیکن یہاں پر اس کے معنی کیا ہیں, یہاں پر اس کے معنی یہ ہیں کہ اللہ تعالی نے زمین میں ترازو رکھ دیا. ساتھ ہی فرمایا اللہ تطغو فی المیزان, تاکہ تم کمی نہ کرو. تطغو, توئے غین وہ بھی, توئے غین یا بھی, سرکشی کے معنی میں آتا ہے. اور سمندر جب سرکشی پر اترتا ہے تو سیلاب آ جاتا ہے, ارد گرد کے گھروں کو اور باغوں کو اور کھیتوں کو, آبادیوں کو, بستیوں اور شہروں کو تباہ و برباد کر دیتا ہے. اور جب انسان تو غیانی پہ آ جاتا ہے تو پھر انسان نمرود اور فرعون بن جاتا ہے. جب ہوائیں تو غیانی پہ آتی ہیں تو پھر تباہ و برباد کر دیتی ہیں, جب زمین تو غیانی پر آتی ہے تو پھر زلزلہ آ جاتا ہے, جب آسمان تو غیانی پر آتا ہے دروازے دروازے بن جاتا ہے, منہمر, ہر بہت مسلادھار بارش ہوتی ہے. تو کہا کہ تم زمین میں جو ہے وہ میزان میں تولنے میں کمی بیشی نہ کرو. اس کے معنی کیا ہیں, کہا اے انسان تو سوچ تو صحیح کہ یہ سورج, یہ چاند, ستارے, درخت, آسمان, سارے جو ہیں وہ ایک توازن پر چل رہے ہیں, لیکن انسان جو ہے وہ زمین میں طغیانی برپا نہ کرے. تو اس آیت میں مفسرین کی اکثریت نے میزان عدل مراد لی ہے, اور میزان عدل جو ہے اسی پر زمین اور آسمان قائم ہے, اسی پر زمین اور آسمان قائم ہے. تو انسان کو کیا کرنا چاہیے کہ تطفیف نہیں کرنی چاہیے, ویل للمطففین, کہ ڈنڈی مارنا, تولنا تو گھٹا کر تولنا, اور جب کسی کو ماپ کر کوئی چیز دینا تو بھی کم کر کے دینا. اسی طرح سورت الانعام, سورت بنی اسرائیل میں آپ پڑھ چکی ہیں کہ ناپ اور تول کو انصاف کے ساتھ کرو. اور آپ دیکھ لیجئے کہ اس وقت جو ہے کائنات میں, دنیا میں جو طغیانی ہے, بے انصافی ہے, ظلم ہے, تو کیسے ہے, وزن میں کمی بیشی بھی, اس کے علاوہ حقوق جب لینے کی باری ہو تو خوب شور مچایا جائے, جب کسی کے حقوق دینے کی باری ہو تو پھر رویا دھویا جائے اور اس کے حقوق نہ دیے جائیں. تو میزان کا ذکر کرنے کے بعد اللہ تعالیٰ یہاں پہ کہہ رہے ہیں اللہ تطغو فی المیزان, کہ تم جو ہے کائنات میں میزان میں کمی مت کرو, سرکشی مت کرو. اس میں جو ہے وہ, جو پوری کائنات پہ اگر ہم غور کریں تو کائنات کا گوشہ, کائنات کا ہر چیز کا گوشہ گوشہ, درخت کا پتا پتا, ہر ہر تنکا, پانی کا ایک ایک قطرہ, ہم سب کو جو ہے یہ پیغام دیتا ہے کہ یہ دنیا جو ہے عدل اور قسط پر قائم ہے. ہم تو اللہ کا کہنا مانتے ہیں, تو انسان جس کو بیان سکھایا, جس کو انسان بنایا, جسے قرآن کی تعلیم دی, اللہ تطغو فی المیزان, کہ تم تولنے میں کمی بیشی نہ کرو, پھر کرو کیا, واقیم الوزن, اور جب وزن کو قائم کرو تو کیسے, بالقسط, ٹھیک, قسط کے ساتھ، وَلَا تُخْسِرُ الْمِيزَانَ، اور تول میں کمی مت کرو۔ دیکھ لیجئے، ایک ہی بات ہے، کہنے کا انداز پھر اور ہے۔ اب پھر کیا کہا جا رہا ہے کہ لوگوں قسط کرو، اور قسط جو ہے انصاف کے معنی میں آتا ہے نا، یہ ذوی الاضداد میں سے ہے۔ تو کیا کرو؟ قسط سے کام لو، وزن کو ٹھیک ٹھیک قائم کرو۔ اور انسان کیا کرتا ہے کہ انسان جو ہے اس کی زندگی میں توازن نہیں ہے، کبھی تو اپنے نفس کو ہی خدا بنا لیتا ہے، کبھی زمانے کو، کبھی رسم و رواج کو۔ میں غور کر رہی تھی ابھی، یہ پچھلے دنوں میں دو واقعات جو سامنے آئے، اور جیسے اس میں جو ہے وہ طلاق تک کی بات، اور جیسے آج کے اس زمانے میں طلاق بہت عام ہے، وہ لوگ جو کہ بعض 20-25 سال کے بعد طلاق اور خلع پر بیٹھ کھڑے ہیں آ کر، بالکل برداشت اور صبر کی کمی ہو رہی ہے۔ اور دوسری بڑی وجہ مجھے اس کی یہ لگتی ہے کہ جنگ عظیم اول اور دوم کے بعد جو مادیت کا زمانہ شروع ہوا، تو اب مادیت کا دور دورہ ہے، اور عورتیں لڑکیاں لڑکوں سے مردوں سے زیادہ پڑھنے کے بعد ان کا رجحان جاب کی طرف زیادہ ہے، تو وہ یہ کہتی ہیں کہ ہمیں مردوں کی کیا پرواہ ہے، ہم خود کما سکتے ہیں، اور چٹاخ پٹاخ تڑاخ کر کے فوراً جو ہے طلاق کی بات ہوتی ہے۔ اور یہ دونوں جو کیس میرے سامنے آئے، اس میں کوئی ایسی ریزن نہیں ہے کہ جس میں لڑکی لڑکے سے خلع کا مطالبہ کرے، کوئی بھی سالڈ ریزن نہیں ہے۔ ایک میں یہی ہے کہ اتنا کیئرنگ نہیں ہے، جب میں نے اسے بہت بات بھی کی، یہ اسی ویک کی بات ہے، تو بچی یہی کہہ رہی تھی کہ بہت اچھا ہے، جتنی دن میں اس کے ساتھ رہی بہت اچھا ہے، لیکن اور اس میں لیکن میں مجھے پھر کیا بات سامنے آ رہی ہے، اس لڑکی کا جیسے شادی سے پہلے کسی سے تعلق تھا، جب بہت بات ہوئی میری اس سے، تو اس نے مجھے جو بات بتائی کہ اس کا جس سے تعلق تھا نا، وہ لڑکا بھی اس سے تعلق بات کرتا ہے اسے، اور جب بات کرتا ہے تو کہتا ہے کہ میں تمہیں اب بھی ایکسیپٹ کرنے کو تیار ہوں، بے شک بچہ بھی ہو گیا تو مجھے کوئی اس کی پرواہ نہیں ہے، تو میں تمہیں تیار کروں۔ میں اس کو سمجھا رہی تھی کہ بہت میں نے اس کو دلائل بھی دیے، لیکن کیا کہتے ہیں، عشق اندھا ہوتا ہے نا۔ اس کی والدہ بھی رو رہی تھی اور کہہ رہی تھی کہ اور پھر ایک بات یہاں پہ آ رہی تھی کہ گویا کہ شاید اس پر جادو ہی ہو گیا ہے۔ تو اصل بات کیا ہے، یہ انسان اندھا ہو جاتا ہے مادیت کی وجہ سے، دولت کی وجہ سے، پھر یہ کہ یہ توازن قائم نہیں ہے کہ دوستی کا معیار کیا ہے اور دوستی کی لمیٹیشن کیا ہے۔ لڑکی لڑکا اب یہاں پہ آ کر اگر آپس میں پڑھ رہے ہوتے ہیں تو پھر یہی کہتے ہیں ہم تو دوست ہیں، کوئی ایسی بات نہیں ہے، آپ لوگ اس کو غلط معنی میں لے رہے ہیں۔ پھر وہ بڑھتے بڑھتے، اور کشش رکھی ہے نا اللہ تعالیٰ نے، تو جب انسان اپنی نیچر سے ٹکراتا ہے تو پھر کیا ہے کہ پھر وہ حدوں کو توڑنے لگتا ہے، پھر کیا ہے کہ پھر وہ حیا کی دھجیاں بھی بکھیر دیتا ہے انسان، اور پھر آپ دیکھیں کہ فیملی سسٹم جو ہے نا وہ بھی ٹوٹ رہا ہے۔ مسلمانوں کا فیملی سسٹم جو بہت سٹرونگ تھا، لیکن اب ہمارا فیملی سسٹم بھی سکیٹرڈ ہو گیا ہے، بکھر گیا ہے، بکھر رہا ہے۔ اور اس میں ایک بڑی وجہ اس کی سیل فون، جس میں لڑکی لڑکا آپس میں رابطہ کرتے ہیں اور والدین کی نگرانی اس میں کوئی کام نہیں کرتی، جب تک کہ اللہ کے سمیع اور بصیر ہونے کے پہرے نہ بٹھا دیا جائے۔ اور دوسری بات یہ چیٹنگ، اور یہ فیس بک، اور جس کے ذریعے بے شمار میسج آتے جاتے ہیں، اور یہ اختلاط، مخلوط محفلیں۔ تو یہ ایک مثال میں آپ کو دے رہی ہوں کہ توازن بگڑتا ہے جب حد سے انسان بڑھتا ہے۔ اور بہت ہی میرا دل اس بات پہ افسردہ ہو رہا تھا کہ اپنی یہ یوتھ جو ہے، اپنی یوتھ کے نام اس وقت سب سے بڑا پیغام سورت یوسف، سورت نور اور احزاب ہے۔ مجھے یہ لگتا ہے کہ ابھی جو سمر کورس لوگ کروائیں گے، ہر سال سمر آتی ہے، ایسی چھوٹی موٹی باتیں لوگ سکھا کر چھوڑ دیتے ہیں۔ سمر میں لوگوں کو چاہیے، مساجد کو چاہیے کہ سورت یوسف پڑھائیں تفصیل سے، تاکہ حضرت یوسف کا کردار ہماری یوتھ کے سامنے آئے۔ اسی طرح بی بی مریم کا کردار، مریم جس نے اپنی عزت کی حفاظت کی تھی، وہ سکھایا جائے۔ اسی طرح سورت نور اور احزاب ان کو ازبر کروائی جائے، یاد کروائی جائے۔ لیکن افسوس ہماری یوتھ میلٹ ہو رہی ہے، پگھل رہی ہے، ضائع ہو رہی ہے، افسوس کے پیئر پریشر میں ادھر ادھر جا رہی ہے۔ اور اچھے گھرانوں میں، اور بہت سے بچوں سے ملاقات کرنے کا موقع بھی مل رہا ہے، بات بھی کر رہے ہیں، وہ بچے خود پریشان ہیں، وہ کہتے ہیں آپ ہمیں مشورہ دیں ہم کیا کریں۔ پتہ نہیں آنٹی مجھے کیا ہوتا ہے، میں اس کو فون کر لیتی ہوں، بیل مارتی ہوں، پھر اس کا فون آ جاتا ہے کہیں دور سے نا، मैंने उसे देखा भी नहीं आंटी, कई ऐसी बातें मेरे सामने आई हैं कि बच्ची इंटरनेट पर ही रापता हुआ या सेल फोन पर हुआ, देखा नहीं जैसे गलत फोन मिल जाता है फिर वो ही। और इंसान तारीफ का भूखा होता है, और हम घरों में बच्चों को जब बहुत ज्यादा डांटते हैं ना, जहां से मोहब्बत मिलती है जहां से तारीफ मिलती है बच्चा फिर उधर का होने लगता है, केयरिंग का नाम उसको फिर देता है। तो बहरहाल बात क्या है कि इंसाफ के साथ वजन को ठीक रखो और तौल में कमी ना करो। والارض وضعها للانام, और इसी ने मखलूक के लिए जमीन बिछा दी। वदा का ऑपोजिट क्या है? रफा, आसमान को बुलंद कर दिया और जमीन जो है इसको अल्लाह ताला ने बिछा दिया। और आप जो है जमीन के लिए पहले पढ़ चुकी हैं, क्या लफ्ज आपने पढ़े हैं? आपने फरश का लफ्ज भी पढ़ा है, मेहादा का लफ्ज भी पड़ा है, और मदद ना है ना। तो ये मुख्तलिफ अल्फाज जो है आप जमीन के लिए पढ़ चुकी हैं। और यहाँ पे अल्लाह ताला ने कहा कि वदा, और वदा जैसे औरत जो है वो जब हमल को उठाती है तो हमल है फिर उसके बाद क्या करती है, उसको नीचे रख देती है। तो जमीन क्या है? नीचे है, बिछी हुई है। जमीन को अल्लाह ताला ने इंसानों के लिए बिछा दिया है, और ये अल्लाह की बहुत बड़ी नेमत है, अल्लाह की बहुत बड़ी नेमत है। तो एक तरफ रफा है बुलंदी के लिए, और वदा है जैसे आसमान शामियाने की तरह तनावा है, तो जमीन जो है बिस्तर की तरह बिछी हुई है कि हमारा आरामदेह मकान बन जाए। और इस मकान में जो जमीन का मकान है इसमें रोशनी किससे होती है? सूरज चांद और सितारों से। इसकी अल्लाह ताला ने लाइटिंग कर दी है, इससे हमें रोशनी और हरारत मिलती है। फिर अल्लाह ताला ने जमीन के घर में क्या किया कि ऐसा ही नहीं कि बस जमीन को बिछा दिया और हम जमीन का सीना चीरते हैं और घर बनाते हैं और इसमें से हीरे जवाहरात निकालते हैं और काने हैं और फिर जमीन से बहुत से खजाने जो इसके अंदर मदफून हैं और जमीन पर मजे से रहते हैं झूले की तरह, जैसे झूले में कोई झूला है और पंगूड़ा है और उसने कोई झूला ले और हम जमीन पर ऐसे रहते हैं जबकि ये चल रही है, ये चक्कर लगा रही है। तो ये क्या है? ये अल्लाह की कुदरत के करश्मे हैं। साथ ही क्या है कि अब जमीन पर, जमीन के मकीनों को अल्लाह ने और क्या दिया? जमीन को जब अल्लाह ने बिछाया तो इसके रहने वालों को और क्या दिया? फीहा फाकिहतुन, के इसमें मेवे हैं। फाकिहतुन, पहले भी आप ये लफ्ज जो है फाकिया का पढ़ चुकी हैं, और ये लफ्ज जो है इसकी जमा क्या है? फवाके, इसकी जमा है फवाके, कि अल्लाह ताला ने इंसान को तरह तरह के फल दिए हैं, फवाके दिए हैं। और आपको पता ही है कि इसका रूट है फा का हा से, और इसके मानी क्या होते हैं? इसके मानी हंसी खुशगपी के भी हैं और लज्जत के लिए भी ये लफ्ज जो है वो इस्तेमाल होता है। तो यहाँ पे ये लफ्ज आया है मेवा जात के लिए कि अल्लाह ताला ने फलों के अंबार लगा दिए, व नखलु, और खजूरों के नखल। और याद रखिएगा कि नखल जो है ये किसे कहते हैं? खजूर को। और अरबों के यहाँ खजूर जो थी ये उनका बड़ा खास फल था और बड़ी कसरत से था। तो फरमाया जा रहा है कि खास तौर पे तुम्हारे लिए फलों के और खजूरों के अंबार लगा दिए। जातुल अकमाम, गिलाफ वाले। अकमाम काफ मीम मीम से है और किमुन की जमा है। जैसे अगर कोई जानवर हो ना तो उसके मुंह के ऊपर भी थोतनी बना दी जाए, उसके मुंह के ऊपर जब गिलाफ चढ़ा दिया जाता है, आपने देखा होगा बाज जानवरों पर कि उनका मालिक जो है उनके मुंह को बांध देता है, वो चाहता है कि ये चरे चुगे नहीं, जाली बांध देते हैं बनाकर, सांस तो ले सके लेकिन ये कि वो खा पी ना सके। तो उसके लिए भी यही लफ्ज इस्तेमाल किया जाता है। कमल बईर के जो जानवर है, ऊंट है, उसके ऊपर जो है वो गिलाफ चढ़ा दिया गया है। अब यहाँ पे लफ्ज इस्तेमाल हो रहा है जातुल अकमाम, और अकमाम जो है इसके मानी क्या है? इसके मानी है गिलाफ के, खोशे के। और कौन से खोशे मुराद हैं? इससे कौन से गिलाफ मुराद हैं? जैसे खजूर के ऊपर जो गिलाफ होते हैं वो इससे मुराद हैं कि अल्लाह ताला ने उस पर जो है वो غلاف چڑھا دیے ہیں. اور ویسے ہوتا ہے نا کہ جیسے کوئی تکیہ ہوتا ہے تو تکیوں کا بھی غلاف ہوتا ہے, تو کیوں غلاف چڑھایا جاتا ہے؟ تاکہ وہ لفظ, وہ چیز جو ہے وہ خراب نہ ہو, بہت بہترین چیز ہو. اور یہاں پہ بتایا جا رہا ہے کہ کھجور جو ہے اس پر اللہ تعالیٰ نے غلاف چڑھا دی, اور غلاف اس لیے چڑھایا تاکہ کھجور کے جو پھل ہے, کھجور کا پھل جو ہے وہ خراب نہ ہو, متاثر نہ ہو. اور ویسے آپ دیکھیں تو قرآن میں غلاف کے لیے بھی ہمیں بہت سے الفاظ ملتے ہیں نا, لیکن یہاں پہ جو لفظ استعمال کیا گیا پھر اس سے مراد کون سا غلاف ہے, کیسا غلاف ہے کہ جو اس کو جیسے نہ مکھیاں اس پر آ کے بیٹھ سکیں, نہ اس پر کوئی مٹی اور گرد آ سکے. تو اللہ تعالیٰ نے ایسے ہی نہیں جو ہے یہ پھل ہمیں دے دیے, بلکہ اللہ تعالیٰ نے بڑی حکمت کے ساتھ اور بڑی جو ہے وہ اہتمام کے ساتھ جو ہے ہمیں یہ پھل دیے ہیں نا, اور پھلوں پر غلاف رکھے ہیں. ذات الاکمام والحب اور دانا, اور حب جو ہے ویسے تو محبت کے لیے بھی استعمال ہوتا ہے, تو اصل میں دانے سے ہی وہ لفظ بھی نکلا ہے, کیونکہ انسان دانے سے اناج سے بہت محبت کرتا ہے. اور حب کے اندر کیا کیا آتا ہے؟ حب کے اندر جو ہے گندم, چنا, چاول, ماش اور مسور, یہ ساری چیزیں آتی ہیں جو کورڈ ہوتی ہیں. کہ والحب اور اناج کیسا ہوتا ہے؟ ذل عصفی, بھوسے والا. اور عصف جو ہے اس کے معنی کیا ہیں؟ عصف کے معنی ہوتے ہیں کہ اناج کے اوپر جو بھوسا ہوتا ہے نا, جس کے غلاف میں پیک ہو جاتا ہے یہ دانے, یہ چیزیں, اس کے لیے لفظ استعمال کیا جاتا ہے. تو دانے کی پیدائش کا ذکر تو سمجھ میں آتا ہے کہ والحبو, ذل عصف کیوں کہا؟ پیچھے نخل کا ذکر تو سمجھ میں آتا ہے کہ پھل, ذات الاکمام کیوں کہا؟ اللہ تعالیٰ جو ہے غافل انسان کو متوجہ کرتے ہیں کہ انسان تو دال روٹی کھاتا ہے, تو پھل کھاتا ہے, کہ تو طرح طرح کے اناج دالیں ان سے فائدہ اٹھاتا ہے, کبھی تو نے سوچا بھی کہ اللہ تعالیٰ نے حشرات الارض سے نخل کو بھی محفوظ کر دیا اور حب کو بھی محفوظ کر دیا, ایک ایک دانے پر غلاف چڑھایا. کیا تم ایسا کر سکتے ہو؟ ایک ایک دانے پر غلاف چڑھایا جائے, پھر اس کے بعد ہمارا وہ لقمہ بنے. تو گویا کہ مفسرین یہ کہتے ہیں کہ ذات الاکمام اور ذو العص جو ہے یہ اللہ کی دوسری نعمت ہے. ایک طرف جو ہے نخل کا ذکر, ساتھ ہی ذات الاکمام کا, ایک طرف حب کا ذکر, ذات ہی ذو العص کا. تو ایک طرف یہ کہ انسانوں کے لیے ایک ہے یہ اناج اور پھل, اور دوسرا اس کا پردہ غلاف. دوسری طرف مفسرین کی رائے یہ ہے کہ اس سے مراد یہ ہے کہ جیسے جو غلاف ہوتے ہیں نا, کھجور کے ہوں یا پھر یہ اناج کا جو بھوسا ہے, یہ جانوروں کی غذا بنتا ہے, کہ اللہ تعالیٰ نے اس کو بیکار پیدا نہیں کیا. تمہارے مویشی جو ہے جن کا تم دودھ پیتے ہو, جن پر تم سواریاں کرتے ہو, یہ ان کے لیے جو ہے وہ ان کا جو ہے خوراک بنتا ہے, ان کو فائدہ دیتا ہے. تو سوچ لیں کہ اللہ تعالیٰ نے کتنی زیادہ نعمتوں سے انسان تجھے نوازا ہے. تو کبھی غور بھی کرتا ہے, تو کبھی سوچتا بھی ہے. پھر اس کے بعد کیا فرمایا؟ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ وَالْحَبُّ ذُو الْعَصْفِ. پھر اس کے بعد اگلی بات کیا ہے؟ وَالرَّيْحَان. ریحان کا لفظ جو ہے یہ استعمال کیا گیا ہے, اور ریحان جو ہے کسے کہا جاتا ہے؟ ریحان جو ہے اس کا روٹ کیا ہے؟ یہ لفظ جو ہے آپ پہلے بھی یہ لفظ جو ہے وہ پڑھ چکی ہیں. تو ریحان کا روٹ ہے راوحا سے, راوحا سے نکلنے والا یہ لفظ. اس کے معنی کیا ہیں؟ اس کے معنی ہیں کہ ایک تو اس کے معنی ہیں ہر خوشبودار پودا, ہر خوشبودار پودے کے لیے یہ لفظ جو ہے یہ استعمال کیا جاتا ہے, اور ایک اس کے معنی خوشبو کے بھی ہیں, ایک اس کے معنی مغز اور رزق کے بھی ہیں. کیونکہ پودے کا مغز کیا ہوتا ہے؟ اس کی خوشبو. اور آپ دیکھیں کہ یہ ایک تصویر ہے, یہ آپ کے لیے ہے, آپ دیکھیں اس کو کتنا خوبصورت ہے یہ پودا. اور بیسل, یا بیسل جیسے بی اے ایس آئی اے ایل, بیزل. اور یہ جو پودا ہے ये क्या फायदा देता है? ये कोलेस्ट्रॉल को कम करता है, इसके जरिए जो है वो और क्या होता है कि खुशबू के तौर पर कहते हैं कि इसके दाने या इसके पत्ते जो है वो इस्तेमाल किए जाते हैं, और इसके अलावा ये जो पौधा है ये जिस्म के अंदर जब हम खाना खाते हैं ना तो इंसान के अंदर एक एसिडिटी पैदा हो जाती है, तो उसको भी ये कम करता है, हजम होने में, हाजमे में मदद देता है। और वैसे भी जो खुशबू वाली चीजें हैं, बाद वो कहते हैं जैसे न्याज बो भी इससे मुराद है, रेहान से, क्योंकि न्याज बो के दाने भी देख लें फायदा देते हैं, उसके पत्ते भी खुशबू देते हैं, तो एक खुशबू। इसी तरह जो है रेहान का लफ्ज जो है ये इस्तेमाल किया जाता है, जैसे हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह ने इसकी तफसीर जो है रिज्क की है, और बाज लोगों ने इसके मानी ये बयान किए हैं कि खरज तू अतलबा रेहान अल्लाह, यानी मैं निकला व अल्लाह का रिज्क तलाश करने के लिए निकला। कि रेहान क्या है कि गोया के हर नेमत जो अल्लाह ताला ने दी है ये दरअसल अल्लाह का जो है वो रिज्क है, ये अल्लाह का रेहान है। तो गोया के एक तो तर्जमा हो गया खुशबूदार नबातात, दूसरा तर्जमा हो गया फूल, ऐसे फूल जो खुशबू वाले होते हैं, और फिर इसके बाद जो है रिस्क को रेहान इसलिए कहा जाता है कि इससे राहत मिलती है। तो जमीन से निकलने वाली जब नेमतों का अल्लाह ने जिक्र किया तो वो चीजें भी इसमें शामिल कर दी जिसमें गिजा भी है, लज्जत भी, अब वो चीजें भी शामिल कर दी जिसमें खुशबू है, रिस्क है या फिर खुशबू है। और आप देखें कि बहुत सी चीजें आप खुशबू के लिए इस्तेमाल करती हैं, धनिया है, पुदीना है, खुशबू। तो रेहान तलब जो है ये खुशबू के लिए इस्तेमाल किया जाता है, और इसकी जमा है रयाहीन, रयाहीन, और खुशबूदार घास के लिए भी आता है। आप सोच लें कि कितनी वुसअत है इस लफ्ज के अंदर। फिर फरमाया फबी अय्यी आला रब्बिकुमा तुकज्जिबान, फिर तुम अपने रब की कौन कौन सी नेमतों को झुठलाओगे। और वही हदीस याद रखनी है कि जो आपने जिनों को कहा था कि तुम जवाब क्यों नहीं देते जैसे कि जिनों ने जवाब दिया था, तो फिर हमें इस आयत का क्या जवाब देना है? आप सारे जो हैं जब भी अब मैं ये आयत पढ़ूंगी तो आप सारे, हम सारे मिलकर जो है इसका जवाब दें, और आप इसको नोट कर लें। और एक हदीस में अल्फाज ये हैं ला बिशेई मिन निअमति रब्बिना नुकज्जिब, और दूसरी में अल्फाज हैं कि ला बिशेई मिन निअमिका निअमिका रब्बिना नुकज्जिब फलकल हम्द। तो फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान शेई मिन निअमिका रब्बिका नुकज्जिब, और फिर क्या कहें? फलकल हम्द। सही है, दोबारा पढ़ें। अगर आप वक्त करेंगी तो ला बिशेई मिन निअमति रब्बिना नुकज्जिब, है ना, और फिर उसके बाद जो है आप कह सकती हैं कि फलकल हम्द। तो हकीकत यह है कि ये सारी नेमतें गिनवाने के बाद अल्लाह ताला इंसान को मुतवज्जो करते हैं, अल्लाह ताला इंसान से कहते हैं कि इंसान फिर तुम अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे, फिर तुम अपने रब की बंदगी क्यों नहीं करते, फिर तुम अपने रब का शुक्र क्यों नहीं अदा करते। और इतनी नेमतें हैं, अनगिनत नेमतें हैं जो अल्लाह ताला ने हमें दी हैं, और हम उन नेमतों का इस्तेमाल करते हैं, और इस्तेमाल करने के बाद फिर हम अल्लाह को भूल क्यों जाते हैं? तो ये है असल पैगाम, और ये आयते तरजीह जो है वो किसी भी सूरत में कोई आयत जो बार बार तकरार से आती है, जैसे ये 31 दफा आई है, तो इसका मकसद क्या है कि इंसान को गौर व फिक्र की दावत दी जा रही है, इशारा है अल्लाह की नेमतों की तरफ भी, उसकी कुदरतों की तरफ भी, उसकी अजमत के निशानों की तरफ भी, निशानात की तरफ भी, उसके कमालात की तरफ भी, और उसके अजायबात की तरफ भी, कि इंसान कायनात में बिखरे बिखरे हुए जो मेरी कुदरत के अजीमुशान निशानात हैं उनको भी देखो, मेरी नेमतों को भी देखो, फिर उसके बाद सोचो तो सही कि तुम करते क्या हो। फिर इसके बाद जो है आप देखिए कि एक और मजमून जो है वो शुरू होता है, और वो मजमून क्या है, खुद इंसान की पैदाइश की तरफ जो है मुतवज्जो किया जा रहा है, क्योंकि शुरू में हमें ये बात बताई अल्लाह ताला ने कि ए इंसान क्या किया, खलक अल इंसान, मैंने तुझे पैदा किया। अब यहाँ पे क्या बताया जा रहा है कि कैसे पैदा किया, खलक अल इंसाना, पैदा किया इंसान को, मिन सलसाल, सलसाल से, खनखनाती मट्टी से, कल फखार, ठीकरे जैसी, कि अल्लाह ताला ने इंसान को ठीकरे जैसी खनखनाती हुई मट्टी से पैदा किया। तो बताया जा रहा है कि इंसान तेरी पैदाइश जो है वो ठीकरी जैसे सूखे सड़े हुए गारे से की गई। इसके मानी क्या है, इसके मानी ये हैं कि इंसान की जो पैदाइश के मराहिल हैं, अल्लाह ताला चाहते हैं कि मैं और आप इस पर गौर व फिक्र करें। कुरान के अंदर जो इंसान की पैदाइश के मराहिल बयान किए गए हैं, अगर आप उनको सिलसिलावार भी समझें तो मराहिल क्या हैं? नंबर एक के अल्लाह ताला ने इंसान को तुराब से पैदा किया, और तुराब क्या है, मट्टी। जैसे सूरत आल इमरान आयत 59, कमसल आदमा खलकहू मिन तुराब, इंसान को मट्टी से पैदा किया। फिर दूसरा मरल है तीन का, गारा जो मट्टी में पानी मिलाकर बनाया जाता है, और सूरत सजदा आयत 7 इसकी दलील है, बदा खलकल इंसान मिन तीन, इंसान को गारे से पैदा किया। फिर तीसरा मरहला है तीन लाजिब, और ये कहते हैं तीन लाजिब यानी लेसदार गारा, वो गारा जिसके अंदर काफी देर तक पड़े रहने के बाद लेस पैदा हो जाए। और इसके लिए दलील क्या है, सूरत स्वाफात आयत 11, इन्ना खलकनाहुम मिन तीन लाजिब, तो इंसान को जो है वो तीने लाजिम से पैदा किया। चौथा मरला इंसान की पैदाइश का क्या है, चौथा मरला जो है वो है हमाइम मसनून, वो गारा जिसके अंदर बू पैदा हो जाए। तो आप सोचिए तो सही कि इंसान तू बदबूदार गारे से पैदा किया गया, कैसे तेरी पैदाइश हुई, बदबूदार गारा, हमाइम मसनून, और इसके बाद जो है पांचवा सलसाल। और आप देखें कि सलसाल जो है, सलसाल के बारे में भी जो है क्या बात हमारे सामने आती है कि सलसाल कहां से मिलता है, मिन हमाइम मसनून, वो सड़ा हुआ गारा जो सूखने के बाद पकी हुई मट्टी के ठीकरे जैसे हो जाए। सलसालिम मिन हमाइम मसनून इन कल फखार, तो अल्लाह ताला जो है गोया कि एक आयत है और उसके अंदर ये सारे अल्फाज आ जाते हैं, उसके अंदर हमाइन भी आ जाता है, मसनून भी, सलसाल भी और फखार भी। तो सलसाल फिर किसे कहा जाता है, सलसाल का लफ्ज जो है ये किसके लिए इस्तेमाल किया जाता है, सलसाल के बारे में जो बात हमारे सामने आती है कि पानी में मिली हुई मट्टी जब खुश्क हो जाए, और फखार क्योंकि आगे कहा कल फखार, जैसे कि फखार और फखर से है, और फखर का मतलब क्या होता है, बजना, फखर करना क्या है कि खाली वो होता नहीं इंसान जो कि जाहिर करता है, फखर करता है, गुरूर करता है। तो फखार वो पानी में मिलाई मट्टी जिसको जब आग पर पका लिया जाए फिर वो ठीकरी की तरह खनखनाने लगे, बजने लगे। तो मिलते जुलते अल्फाज हैं, फखार पक्का ठीकरा, पक्की ठीकरी, और फखार जो है ये जमा है, फखारतुन वाहिद है। तो अल्लाह ताला यहाँ पे जो बात बता रहे हैं वो ये कि इंसान तुझे खनखनाती हुई ठीकरी जैसी मट्टी से पैदा किया। अच्छा, अब सवाल ये पैदा होता है कि यहाँ पे इंसानी जो तखलीक के ये जो मराहिल हैं इनका जिक्र क्यों किया गया। तो दरअसल इंसान को अल्लाह ताला याद दिलाना चाहते हैं कि पैदाइश के तवील रास्तों से, माँ के पेट के कई अंधेरों से, अंधेरों में तुम तर जो है वो पैदाइश के मरहलों से गुजर कर, और फिर उसके बाद मट्टी के भी मुख्तलिफ मराहिल से गुजर कर, कीचड़ के अंदर से पैदा होने वाले इंसान को अल्लाह ताला ने एक सेल को इंसान बना दिया। तो ये क्या है, ये अल्लाह ताला की कुदरत का बहुत बड़ा करिश्मा है। तो इंसान को तो ऐसे पैदा किया, और दूसरी तरफ जो है जिनों को कैसे पैदा किया, व खलकल जान मिन मारिज मिन नार, पैदा किया जिनों को मिन मारिज मारिज से, मिन नार आग से, यानी आग की लपेट से पैदा किया। तो मारिज जो है ये किसे कहते हैं? मारिज का लफ्ज जो है आप पहले भी पढ़ चुकी हैं कि कहते हैं, एक तो राय इसके बारे में ये है कि जैसे वखला कल जाना, जान जो है जान को पहले समझ लेते हैं, जान क्या है, जीम नून नून से है। कहते एक राय तो ये है कि ये लफ्ज भी इसम जिन्स है, जैसे इंसान इसम जिन्स है ना, इसी तरह ये भी इसम जिन्स है। तो सबसे पहला जिन जो अबुल जिन है, या तो इससे मुराद अबुल जिन है या फिर जिन्स मुराद है, तमाम जिन जो हैं वो इससे मुराद हैं। तो यहाँ पे फिर इससे मुराद क्या है? इससे मुराद ये है कि अगर आप इसका तर्जुमा जो है वो अबुल जिन का करेंगी तो क्या जिन को इंसान, जिन को अल्लाह ने पैदा किया, तो पहला जो जिन था उसको किससे पैदा किया? अल्लाह ताला ने आग से। या फिर इसका तर्जुमा आप इस्म जिन्स के तौर पे करें तो आप ये करेंगी, और जिन्नात को अल्लाह ने पैदा किया, जितने भी जिन्नात हैं उनको पैदा किया। बात एक ही है कि मट्टी का जो सत है उससे इंसान की नस्ल चलाई गई ना, इसी तरह आग की लपट से जिन की नस्ल चलाई गई, और वो क्या है? मिमारिज मिन्नार। तो मारिज को समझ लीजिए कि मारिज किसे कहते हैं। मीम रा जीम के लफ्जी मानी होते हैं छोड़ देना, जैसे मराजल बहरैन, समंदरों को छोड़ दिया, बेकैद कर दिया, आजाद कर दिया, कि मीठे पानी का चश्मा भी है और कड़वा पानी भी है, दोनों साथ साथ चलते हैं। अल्लाह ने ऐसे उनको आजाद छोड़ा है लेकिन आपस में मिलते नहीं हैं। इसी तरह ये लफ्ज जो है मारिज मीम राजीम जो है ये आग से बुलंद होने वाले शोले के लिए भी इस्तेमाल किया जाता है। अच्छा, शोला क्या करता है? शोला जो है वो भड़कता है, तो वो भी ऐसे जैसे छूटा हुआ है, बेकैद है, आजाद है। तो भड़कता हुआ शोला जिसमें धुआं ना हो, तो इंसान तुझे भड़कते हुए शोले से पैदा किया। वो शोला था कहां से आया? मिन्नार, आग से। तो ए इंसान तुझे आग से बुलंद, मिमारिजिन, मारिज जो है ये शोला है, मिन्नार, नार यानी आग से। तो फिर अल्लाह ताला क्या बता रहे हैं कि ए जिन तुझे जो है वो आग के शोले से पैदा किया। तो आप देख लीजिए मुराद ये है कि आग से बुलंद होने वाले शोले से जिनों को पैदा किया गया। तो इंसान को मट्टी से और जिनों को जो है वो आग से पैदा किया गया। तो इसमें कोई ऐसी चीज नहीं थी कि जिसकी वजह से जिन और इंसान जो थे वो फखर करते और फिर ये कि अल्लाह की बंदगी का इनकार करते। तो अल्लाह ताला इंसान की भी और जिन की भी पैदाइश और तखलीक के मरहले बताने के बाद उनको मतवज्जो करते हैं, क्या? फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान। लाबिशै मिन नेमति रब्बिना नुकज्जिब, क्या हमारे रब हम तेरी किसी नेमत को नहीं झुटलाते। और दूसरी बात जो हमें सामने पता चलती है कि एक तरफ हम अपनी जबान से ऐसे कहते हैं और दूसरी तरफ जो है इसका मतलब ये है कि हम तेरी बंदगी जो है ना उसका इनकार नहीं करते, हम तेरे आगे झुकेंगे और अपने आप को झुकाएंगे। तो क्या करना चाहिए? अल्लाह की बंदगी करनी चाहिए, सही। फिर इसके बाद अल्लाह रब्बुल इज्जत फिर क्या फरमाते हैं इंसानों को जो है और जिन्हों को जो है वो एहसास दिलाने के बाद? फिर फरमाया रब्बुल मशरिकैनी व रब्बुल मगरिबैन, वो रब है दो मशरिकों का और दोनों मगरिबों का। तो मशरिकैन मशरिक का तस्निया है मशरिकैन, मगरिब का तस्निया है मगरिबैन। इसके मानी क्या हैं? एक मुफस्सरी ने इसके मानी ये किए हैं कि एक गर्मी का मशरक है और एक सर्दी का मशरक है। तो इसी तरह जो है एक गर्मी का मगरिब है और एक सर्दी का मगरिब है। तो दोनों का जो है तस्निये के तौर पर जिक्र किया गया क्योंकि मौसमों के एतबार से मशरिक और मगरिब मुख्तलिफ हो जाते हैं। तो अल्लाह ताला क्या बताना चाहते हैं? लोगों को याद दिलाना चाहते हैं कि सर्दियों के जमाने में सूरज के निकलने की जगह और इसी तरह उसके गुरूब होने की जगह और गर्मियों के जमाने में मुख्तलिफ होती है। अच्छा, दूसरी एक और राय भी है, वो राय क्या है? मुफस्सरीन ये कहते हैं कि ये जो मशरिकैन और मगरिबैन यहाँ पे आया, तो कुरान में ये अल्फाज वाहिद भी आए हैं, तस्निया भी आए हैं और जमा तीनों शक्लों में इस्तेमाल हुए हैं। और आप पीछे पढ़ चुकी हैं मगारिब मशारिक, तो इससे क्या बात पता चलती है कि तीनों ही सूरतों में मफहूम के एतबार से कोई खास फर्क नहीं है। तो मकसूद क्या है कि अल्लाह ताला तस्निये की शक्ल में भी दोनों अतराफ का अहाता करते हैं, जमा की शक्ल में भी अतराफ और अकनाफ वुस्अतों का अहाता करते हैं। तो गोया के ये अल्लाह की अजमत और शान का हाल है कि मशरिक भी उसके जेरे नगी हैं और मगरिब भी उसके जेरे नगी हैं। तो ये डराना है इंसान को और जिन्नों को कि इंसान जिस अल्लाह की अजमत और उसकी रफत और बुलंदी और उसके कमालात का ये हाल हो कि मशरिक और मगरिब उसके कब्जे में हो, उसके अंडर हो, तो इंसान फिर तू उस अल्लाह की जो है वो बंदगी क्यों ना करे, तू उसके आगे अपने आप को क्यों ना झुका दे। बड़ी खूबसूरत बात है जो यहाँ पर हमारे सामने जो है वो आती है कि हमें जो मशरिक और मगरिब से फिर क्या मुराद है, कि अल्लाह ताला हमें ये बात बताना चाहते हैं कि हम जो हैं क्या करें कि अल्लाह ताला की बंदगी करें। फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान
ला
बिशैइन मिन निअमति रब्बिना नुकज्जिब। ऐ रब, हम तेरी किसी भी नेमत को नहीं झुठलाते। फिर फरमाया मरजल बहरैन यल्तकियान, के इसने जारी कर दिए हैं दो समंदर, यल्तकियान, और वो आपस में जो है वो क्या करते हैं, मिलते हैं। तो आप देख लीजिए कि दो बातें यहाँ पे बहुत अहम हैं। अब समंदरों का जिक्र आ गया, कभी बुलंदी का जिक्र है मशरिक और मगरिब का, और कभी जो है फिर नीचे का जिक्र है। तो दो दरिया छोड़ दिए, बहर एक को कहते हैं बहरैन, दो समंदर, तस्निये का सिगा है। और मराजा जो है इसके मानी क्या होते हैं, मराजा के मानी होते हैं छोड़ देना, बेकैद छोड़ देना, आजाद कर देना। तो दो दरिया से मुराद है मीठा और नमकीन दरिया। जमीन पर अल्लाह ताला ने दो किस्म के दरिया बनाए हैं, और बाज इलाके दुनिया में ऐसे हैं जहां पे ये दोनों किस्म के समंदर आपस में मिल जाते हैं। जैसे बहरैन एक मुल्क का नाम है कि वहां पे दो दरिया आपस में मिलते हैं, और इसी तरह और भी बहुत से इलाके ऐसे हैं जहां पे मीठा पानी और नमकीन पानी ये आपस में मिलते हैं, साथ साथ चलते हैं लेकिन अलग अलग रहते हैं। एक तरफ मीठा पानी होता है, दूसरी तरफ खारा पानी। और आप ये पढ़ भी चुकी कि पानी में समंदर में जब ज्वार भाटा आता है, तो वैसे तो ये कि दरिया का पानी समंदर में आके गिरता है ना, अब ये कि बजाहिर ये लगता है कि मिल गया है, लेकिन ऊपर ऊपर मीठा पानी रहता है, नीचे नीचे जो है वो नमकीन और जो तलख पानी है वो रहता है। तो ये दोनों पानी जो है गो के आपस में इकट्ठे मिलते हैं, लेकिन उसके बाद जो है वो अलग अलग रहते हैं, अपने जायके के लिहाज से भी और उसके बाद जो है वो चलने के लिहाज से भी। तो क्या फरमाया कि मरजल बहरैन यल्तकियान, जारी किए दो दरिया जो आपस में जो है वो मिलते हैं, के आपस में दरिया जो है ये मिलते हैं। और आप इससे पहले ये ऐसी आयात पहले भी पढ़ चुकी हैं कि अल्लाह ताला ने जो है वो दरिया जो है इनको आपस में मिलाया है। और इस सिलसिले में ये बात भी याद रखें कि ये अल्लाह की कुदरत का बहुत बड़ा करिश्मा है, बहुत बड़ी अल्लाह की नेमत है कि दरिया का आपस में यानी गिरना भी और फिर मिलना नहीं। जैसे हमारे पास अगर आप देखें कि आप जो है दो तरह की शरबत को मिलाएंगी तो मिक्सअप हो जाते हैं, है ना, मीठा नमकीन बिल्कुल आपस में जो है वो मिलकर रह जाएगा। तो यहाँ पे दोनों का पानी भी अलग अलग रहता है और फिर उनका टेस्ट भी। तो ये भी अल्लाह की कुदरत की निशानी है। बैनहुमा बरज़खुन, इन दोनों के दरमियान आड़ है, पर्दा है। बरजख जो है कब्र के लिए भी आता है, और कब्र क्या है, ये एक पर्दा है, आड़ है, दुनिया की जिंदगी और आखरत की जिंदगी के दरमियान। इसी तरह ये लफ्ज जो है बरजख का आड़ और पर्दे के लिए इस्तेमाल किया जाता है कि इन दोनों के दरमियान एक आड़ है, एक बरजख है। ला यबगियान, کہ دونوں ایک دوسرے سے تجاوز نہیں کرتے. کون تجاوز نہیں کرتے؟ بحرین, کہ دونوں سمندر جو ہے وہ ایک دوسرے کی حدوں میں نہیں جاتے, مل تو جاتے ہیں لیکن ان کے اندر ایک حجاب ہے اور پھر وہ اس سے آگے نہیں بڑھتے. تو گویا کہ یہ جب آپس میں ملتے ہیں تب بھی ان کے درمیان ایک آڑ ہوتی ہے جو اللہ نے رکھی ہوتی, اللہ نے رکھی ہے جس کی وجہ سے تجاوز نہیں کرتے. ہمیں نہیں نظر آتی کوئی دیوار, کوئی باقاعدہ ٹن کی کوئی دیوار ہو یا کوئی برج ٹائپ کوئی چیز ایسی بنی ہوئی ہو, لیکن اس کے باوجود اللہ نے ایسی بنائی ہوئی ہے کہ وہ آپس میں ایک دوسرے کی حدوں میں نہیں جاتے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ شَيْءٍ مِّن نِعْمَتِ رَبِّنَا نُكَذِّبْ, کہ ہمارے رب ہم تیری کسی نعمت کو نہیں جھٹلاتے, پھر تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ اس کے معنی کیا ہیں کہ جس رب نے ایسی ایسی نعمتیں دی ہیں تو پھر میٹھا پانی بھی پیتے ہو, اور ہمیں یہ بھی پتہ ہے نا کہ میٹھا پانی بھی اور جو کڑوا پانی ہے دونوں کے بہت سے فائدے ہیں, ہے نا؟ تو دونوں سے فائدے تو انسان حاصل کرے لیکن اس کے بعد جو ہے پھر وہ اللہ تعالی کی بندگی نہ کرے. یہ بڑی عجیب بات ہے, یہ بڑی ہی عجیب بات ہے کہ دونوں طرح کے پانیوں سے انسان فوائد تو حاصل کرے لیکن اس کے بعد جو ہے وہ اللہ کے آگے اپنے آپ کو نہ جھکائے. تو آپ دیکھ لیں کہ مچھلی بھی ہے, ہیرے جوہرات بھی ہیں, پھر اس کے بعد جو ہے خود میٹھا پانی اللہ کی کتنی بڑی نعمت ہے, صحیح ہے نا؟ تو ساری نعمتوں کا یہاں پہ اللہ تعالیٰ کس لیے ذکر کرتے ہیں کہ انسان سوچ تو صحیح کہ کیسی کیسی قدرت کی نشانیاں ہیں, اور یاد دلانے کا مقصد کیا ہے کہ تم اللہ کے آگے اپنے آپ کو جھکا دو. مزید ان کے کیا فوائد ہیں؟ یخرج منہما, ان دونوں سے نکلتے ہیں, اللؤلؤ موتی والمرجان اور مونگے. تو ان دونوں طرح کے جو بحرین ہیں, یہ جو میٹھے اور تلخ پانی کے چشمے اور دریا ہیں, ان دونوں سے کیا نکلتے ہیں؟ موتی بھی نکلتے ہیں اور مونگے بھی نکلتے ہیں. تو لؤلؤ جو ہے یہ کسے کہتے ہیں؟ آپ پہلے بھی لؤلؤ کا لفظ جو ہے یہ پڑھ چکی ہیں, اور لؤلؤ اور مرجان میں کیا فرق ہے؟ حضرت عبداللہ بن عباس سے پوچھا گیا کہ لؤلؤ اور مرجان میں کیا فرق ہے, تو انہوں نے فرمایا کہ لؤلؤ سے چھوٹے موتی مراد ہیں اور مرجان سے بڑے موتی مراد ہیں. اور حضرت عبداللہ بن مسعود رضی اللہ عنہ نے فرمایا کہ مرجان سے سرخ رنگ کے مونگے مراد ہیں, اور لؤلؤ چھوٹے اور بڑے دونوں قسم کے موتی اس میں شامل ہیں. تو بہرحال یہاں پہ جو بات بتائی جا رہی ہے وہ لؤلؤ کی اور پھر مرجان کی ہے. تو معنی کیا ہے کہ لؤلؤ سے مراد تو موتی ہو گئے, تو مرجان سے مراد کیا ہے؟ مونگے, قیمتی جوہرات. یہ کہتے ہیں یہ جو مرجان ہوتا ہے نا, جس طرح درخت کی شاخیں نہیں ہوتی, اس طرح مرجان میں جو ہے درخت کے مشابہ شاخیں ہوتی ہیں. یہ دونوں چیزیں دریا میں سے نکلتی ہیں. اچھا, عام طور پہ مشہور یہ ہے کہ موتی بھی اور مرجان بھی, یعنی لؤلؤ اور مرجان, یہ دریائے شور سے نکلتے ہیں, یعنی سمندر سے, شیریں دریا سے یہ نہیں نکلتے. عام طور پہ یہ بات مشہور ہے, لیکن یہاں پہ قرآن نے کیا کہا؟ منہما, ان دونوں سے, کہ میٹھے سے بھی اور کڑوے سے بھی, دونوں سے موتی بھی نکلتے ہیں اور مرجان بھی نکلتے ہیں. پھر اس کے معنی کیا ہیں؟ مفسرین یہ کہتے ہیں کہ اصل بات یہ ہے کہ اگر آپ غور کریں تو جو میٹھا پانی ہے وہ جاتا کہاں ہے؟ وہ جا کے سمندر میں ہی تو گرتا ہے. تو اس طرح پھر سمندر سے جو ہے وہ لؤلؤ بھی اور مرجان بھی نکال لیے جاتے ہیں. اور جو دریا ہوتا ہے وہ کیا کرتا ہے؟ وہ چلتا رہتا ہے نا, چلتا رہتا ہے. تو پھر اس میں سے لال موتی ہیرے جوہرات نکالنا مشکل ہو جاتا ہے, تو جب وہاں پہ جا کے وہ گرتے ہیں سمندر میں تو اس سے پھر ہیرے جوہرات, یہ موتی بھی اور مرجان بھی نکال لیے جاتے ہیں. پھر دوسری وجہ کیا ہے کہ مفسرین یہ کہتے ہیں کہ یہ غلط ہے بات کہ میٹھے پانی سے نہیں نکلتے اور جو ہے وہ کڑوے سے نکلتے ہیں. پھر اس کی تفسیر میں وہ یہ کہتے ہیں, یہ انہوں نے انسائکلوپیڈیا آف برطانیہ اس کی جو ہے ایک انہوں نے ریسرچ دی ہے بڑی خوبصورت. وہ کہتے ہیں کہ वो खुद बताते हैं कि यानी उसमें ये बात लिखी है कि मीठे पानी के सीप के कीड़े बहुत कीमती मोती पैदा करते रहे हैं और अमेरिका की रियासत के मीठे पानी के मोती ज्यादातर मिसिसिपी रिवर से निकलते हैं। बर्तानिया में मोती निकालने की सनत अब गो के जवाल पर है, लेकिन स्कॉटलैंड के दरियाओं में जिसमें जो है वो स्पे और टे और शुमाली वेल्स के दरिया जो है कॉनवे से निकलने वाले मोतियों की एक जमाने बहुत मांग रही है, और चीन में भी मीठे मोती मीठे पानी से मोती जो है वो निकलते रहे हैं और बहुत ज्यादा तादाद में निकलते रहे हैं। तो इससे ये बात पता चलती है कि ऐसी बात नहीं है, जैसे बाज औकात बाज इलाकों में ऐसा महसूस होता है कि मीठे से नहीं निकले तो कड़वे से, तो मिन हुमा की बात जो है खुद साइंस भी इसको जो है वो प्रूफ करती है कि अल्लाह ताला दोनों जगह से जो है वो क्या करते हैं कि लूलू वल मरजान जो है वो निकालते हैं। तो यहाँ पे अब ज्यादातर वो बातें और उन नेमतों का जिक्र किया जा रहा है जो समंदरों से नेमतें हासिल की जाती हैं, और ये क्या है, ये अल्लाह ताला की कुदरत की बहुत बड़ी निशानियां हैं। फिर आप देखिए कि इसके बाद क्या फरमाया, इसके बाद फरमाया फबी अय्यी आलाई रब्बिकुमा तुकज्जिबान, फिर कौन कौन सी नेमतों को जो तुम्हारे रब की हैं तुम उनको झुठलाओगे, इंसान तुम अपने रब के कौन कौन से एहसानात को झुठलाओगे, तो क्या जवाब देंगे इसका, शैइन मिन निअमती नुकज्जिब वलहुल जवारिल मुनशआत फिल बाहरि कल आलाम, और उसी के लिए हैं अल जवारी जहाज कश्तियां, अल मुनशआतु चलने वाले, तो उसी के लिए हैं उसी की मलकियत हैं जहाज भी, अल मुनशातु चल रहे हैं चल फिर रहे हैं कहां पे, फिल बाहरी समंदरों में, कल आलाम पहाड़ की तरह खड़े हुए हैं। तो एक बात आप याद रखिएगा कि एक तरफ जवार जो है ये जारिया की जमा है, जारियातुन की, तो मानी क्या है इसके कि क्या चीज है जो कि समंदरों के अंदर चलती हैं, कश्तियां चलती हैं ना, आप फुल्क पढ़ चुकी सुफून पढ़ चुकी कश्तियों के लिए, आप मुख्तलिफ अल्फाज पढ़ चुकी, और यहां पर जो है जो कहा जा रहा है वो क्या है जो समंदर के अंदर चलता है, जहाज भी चलते हैं और कश्तियां भी चलती हैं, और जब वो उसके अंदर चलती हैं तो कैसे, गोया कि मुनशात मुनशात, और मुनशात के मानी होते हैं जैसे किसी का जो है वो नशा से क्या मानी है इसके, परवान चढ़ना, बुलंद होना, बड़ा होना, तो मुराद है मरफुआत, तो बुलंद की हुई मुराद बादवान वाली कश्तियां या झंडों वाली कश्तियां, ऊंची कश्तियां, और फिलबारी दरियाओं में समंदरों में, कल आलाम पहाड़ों की तरह, और ये बात भी आप याद रखिएगा कि आलाम जो है अलामत और निशानी के लिए आता है, ये लफ्ज अलामत और निशानी के लिए इस्तेमाल किया जाता है, और इससे मुराद पहाड़ भी होते हैं कि दूर से निशानी का काम देते हैं, झंडा भी झंडे को भी कहा जाता है, और इसी तरह ऐसे कश्तियां जो बादबानी कश्तियां हैं जिसमें झंडों की तरह ऊंचे ऊंचे बादबान बने हुए होते हैं, उनकी शक्ल आप देखें तो झंडों की तरह होती है, तो भी निशानी का काम देते हैं, तो समंदरों के अंदर बड़े बड़े जहाज और कश्तियां दूर से ऐसे महसूस होती हैं जैसे कि पहाड़ खड़े हुए हैं, तो कल आलाम पहाड़ों की तरह। फरमाया कि अल्लाह ताला ने क्या किया कि समंदरों के अंदर कश्तियों को जारी कर दिया जो कि पहाड़ों की तरह खड़ी भी लगती हैं लेकिन वो चल रही होती हैं। फबी अय्यी आलाई रब्बिकुमा तुकज्जिबान नुकज्जिब, और आप देख लें कि तुकज्जिबान तस्निया का सिगा है, और कौन लोग मुराद हैं, इंसान और जिन। फिर इसके बाद फरमाया कुल्लू मन अलैहा फान, सब मन जो अलैहा इस पर है, फान फना होने वाला है, अलैहा की जमीर किसके लिए आई है, जमीन के लिए, कि जो कुछ भी जमीन पर है वो सब फना हो जाने वाला है, सारा कुछ फना हो जाने वाला है, और कहने को ये एक आयत है लेकिन अपने अंदर जो है वो मानी का एक समंदर रखती है। क्या फरमाया कि इंसान तू सोच तो सही कि जो कुछ भी जमीन पर है वो फना हो जाने वाला है, इससे क्या बातें हमारे सामने आती हैं इससे एक बात तो ये हमारे सामने आती है, नंबर वन कि जमीन की तमाम नेमतें और तमाम चीजें जो हैं उनको फना है। फिर नंबर दो ये बात पता चलती है कि जब सारी चीजें जो हैं वो फना हो जाने वाली हैं, तो फिर हमें लड़ाई झगड़ा नहीं करना चाहिए, क्या करना चाहिए, आखिरत की तैयारी करनी चाहिए। इसलिए कि तमाम नेमतें जिनसे हम फायदा उठा रहे हैं ये नेमतें जो हैं फानी हैं, तो जब ये खत्म ही हो जानी है तो फिर लड़ना कैसा, तो क्या करना चाहिए, दुनिया में जो है जो जो भी नेमतें अल्लाह ताला ने दी हैं इनसे फायदा उठाते हुए हम आखिरत की तैयारी करें। फिर तीसरी हकीकत जो हमें पता चलती है वो ये है कि जैसे बाज लोग अहले मक्का भी शिर्क करते थे, अपने माबूदों को वो समझते थे कि वो उनके लिए मुश्किल कुशा हैं, तो बताया जा रहा है कि तमाम जो कुछ भी जमीन के ऊपर है वो सब फना हो जाने वाला है। तो गोया के वो जब कयामत की मुश्किल आएगी तो वो मुश्किल कुशा ही नहीं कर सकते, जिन हैं, फरिश्ते हैं, अंबिया हैं, चांद सूरज हैं, किसी भी किस्म की जो मखलूक है वो इंसान की मुश्किल कुशाई नहीं कर सकती, उसको फायदा नहीं दे सकती। तो क्या करना चाहिए, जब सारी चीजों को फना है तो आखिरत की तैयारी करनी चाहिए। तो मकसद क्या है इस बात से हमें तवज्जो दिलाना कि हम जो हैं दुनिया दारुल फना है और दारुल बका की हम तैयारी करें। फरमाया कुल मन अलैहा फान व यबका वजहु रब्बिका ذل جلال والاکرام, और बाकी रहने वाली है, वजह चेहरे के लिए आता है लेकिन यहाँ मुराद जात है, और बाकी रहने वाली है जात रब्बी का तेरे रब की, और तेरे रब का तारुफ क्या है, ذل جلال والاکرام, कि वो जलाल वाला है और वो इकराम वाला है। तो यहाँ पे ये बात याद रखें कि अल्लाह की दो सिफात का खास तौर पर जो है वो जिक्र किया गया है। तो जलाल से मुराद है अल्लाह की अजमत और अल्लाह की बड़ाई, कि अल्लाह जो है बड़े जलाल वाला है। और इकराम से मुराद क्या है, इकराम के मानी ये हैं कि अल्लाह ताला ही इसका मुस्तहिक है कि उसका इकराम किया जाए, और इसकी ज़ाते ग्रामी के लायक जो चीजें नहीं हैं तो फिर क्या है कि शिर्क नहीं करना चाहिए। तो मानी फिर इसके ये हैं कि अल्लाह ताला की जात ऐसी जात है कि उसकी ये दो खास उसकी जात का तारुफ है, और उनमें से एक तो ये है कि जुल जलाल वो साहिब जलाल है, और दूसरे इसके मानी ये हैं कि वो इकराम वाला है। और याद रखिएगा कि जलाल जो है ना ये मस्दर है, जलालत उनके मानी होते हैं अजमत कदर, बुलंद मर्तबा भी होना और फिर अजमत कदर की इंतहा का होना, और ये सिफ्त अल्लाह ताला ने अपने लिए मखसूस की है, दूसरों के लिए ये सिफ्त जो है ये जायज नहीं है। जुल जलाल ये अल्लाह की सिफ्त है। तिर्मिजी निसाई और मुसनद अहमद में रवायत है रबिया इब्ने आमिर की, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अलिज़ु बियाज़ल जलाल वल इकराम। अलिज़ु का मतलब होता है लाजिम पकड़ना, तो लाजिम पकड़ो क्या मतलब है, याद रखो। बिया जल जलाल वल इकराम क्या याद रखो, कि जब अपनी दुआएं करो तो उसमें जो है जल जलाल वल इकराम के जरिए अल्लाह से दुआ मांगो, दुआ किया करो, क्योंकि इस तरह दुआ जो है वो कबूल होती है। तो दूसरी जो अल्लाह की यहाँ पे सिफ्त है जो हमारे सामने आ रही है वो क्या है, इकराम। तो इकराम का लफ्ज जो है ये भी मस्दर है, और इसके मानी क्या है, इसके दो मानी है, ये इफाल से मस्दर का सीगा है, दो मानी है। एक तो किसी को ऐसा नफा पहुंचाना जिसमें खोट ना हो, दूसरा वो चीज अता की जाए जो उमदा चीज हो, पहले ही उसमें खोट ना हो और दूसरा उमदा चीज अता देना, अता करना। तो ये बाजमत होना, दूसरे को इज्जत देना, दूसरे पर करम करना, ये सिर्फ जो है ये भी अल्लाह की सिफत है। तो आप सोच लीजिए क्या फरमाया, وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ لَا بِشَيْءٍ مِّن نِعْمَةِ رَبِّنَا نُكَذِّبْ। फिर तुम अपने रब की कौन कौन सी नियमतों को छुटलाओगे, ऐ हमारे रब हम आपकी किसी नियमत को नहीं छुटलाते। यस अलहू, उसी से सवाल करते हैं, उसी से मांगते हैं। मन हुआ फिस समावाती, जो हैं आसमानों में, वल अर्द और जमीन में। तो आसमानों और जमीन में जो भी हैं वो सब उसी से सवाल करते हैं। कुल्ला यौमिन, हर दिन हुआ वो फी शान, वो काम में है, वो शान में है। तो यहाँ पे शान लफ्ज जो है ये अहम है, इसके क्या मानी है? वैसे तो आप देखें कि काम जो है उसके लिए कुरान में मुख्तलिफ लफ्ज इस्तेमाल हुए हैं, है ना? तो यहाँ पर जो है वो जैसे अमर का लफ्ज भी किसके लिए अल्लाह ताला ने इस्तेमाल किया है, वो भी तो काम के लिए ही है ना। तो लेकिन फिर यहाँ पर जो है शान का लफ्ज जो है ये क्यों इस्तेमाल किया गया? कुरान में काम या काम करने के लिए 8 लफ्ज आए हैं और इसका 8वां दर्जा है शान का। इसकी जमा शुनून है, शीन वो वो नून, और पहले वाले वो के ऊपर आप हमजा दे दे, शून। बड़े बड़े अमूर, बड़े बड़े मामलात। तो शान से मुराद ऐसा काम है जो किसी के शाने शायान या मुनासिब हाल हो, यानी किसी का अपने शाने शायान कोई काम। तो यहाँ पे बताया जा रहा है कि हर आन वो नई शान में है, हर वक्त अल्लाह ताला बड़ा अहम काम कर रहा है, बड़ी आला बेहतरीन हालत में है। तो क्या है अल्लाह की शान, क्या है अल्लाह का मामला? तो अल्लाह ताला किसी को पैदा कर रहा है, किसी को मार रहा है, किसी को उठा रहा है, किसी को जिला रहा है, किसी को समंदर में घिरा रहा है, डबो रहा है, और किसी को जो है उससे बचा रहा है, किसी को बीमार कर रहा है, किसी को शिफा दे रहा है। तो अल्लाह ताला की जो ये सिफते शान है कैसी है? हर लम्हा नई है, खूबसूरत है, बेहतरीन है, अपने समर के एतबार से भी और अपने नतीजे के एतबार से भी। तो जब अल्लाह ताला हर आन नई शान में है, मतलब यह है हर वक्त वो कुछ ना कुछ कर रहा है, और किसी के साथ कुछ है और किसी के साथ कुछ है। तो फिर होता क्या है? यस अलहू मन फिस समावाती वल अर्द, सब उसके मोहताज हैं, सब उसके दर के सवाली हैं। फबी अय्यि आलाई रब्बिकुमा तुकज्जिबान, ला बिशयइन मिन निअमति रब्बिना नुकज्जिब। ए हमारे रब, हम तेरी किसी भी नेमत को नहीं झुटलाते। तो आज का ये सबक जो है हमें क्या पैगाम देता है कि हम जो हैं वो सजदा करें। ये क्या पैगाम देता है कि हम जो हैं वो अल्लाह की बंदगी करें। तरह तरह की अल्लाह की नेमतों का इस्तेमाल करने के बाद हम अपने आप को संभालें और अपने आप को अल्लाह की बंदगी के अंदर जो है वो खत्म कर दें। सूरज चांद सितारे पूरी कायनात अल्लाह ने ऊपर भी और नीचे भी सारा कुछ हमारे लिए बनाया। ये सारी नियमतें इस्तेमाल करने के बाद फिर मैं और आप क्या करें कि जो है वो सलसाल इनकल फखार, अपनी हैसियत को याद रखते हुए फखर गुरूर करते हुए नमरूद और फिरौन ना बन जाएं, बल्कि क्या करें, आजी और इनकसारी पैदा करते हुए बंदगी अपने अंदर जो है वो लाएं। और अल्लाह को ये ज्यादा पसंद है। और बड़ी खूबसूरत किसी ने बात कही, जो मिले हयाते खिजर मुझे वो उसे मैं सरफे सना करूं, तेरा शुक्र फिर भी अदा ना हो, तेरा शुक्र कैसे अदा करूं? तू दिया करे मैं लिया करूं, कभी फूल बन के महक उठूं, कभी शमा बन के जला करूं, जो मिले हयाते खिजर मुझे उसे मैं सरफे सना करूं। तो क्या करना चाहिए कि हमें खिजर जैसी हमेशा की जिंदगी भी मिल जाए, तो फिर भी हम अल्लाह की हम्द और सना बयान नहीं कर सकते। तो हर हाल में अल्लाह का शुक्र अदा करना चाहिए और अल्लाह ताला की बंदगी करनी चाहिए, और गौर व फिक्र करना चाहिए कि मैं अल्लाह की नाशुक्री क्यों करती हूँ। अल्लाह ताला हम सबको अमल करने वाला बनाए। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतुबु इलैक।